Ya sé que para donde la llegue, Corán Karim que mojó la llegue, yo tuve que ahora que estaba en casa con la mujer. Chata estaba que hasta Allah quitaba por la vez que Allah que estaba. Y pero tú llegas Corán Karim que ya es la que te da la vida de verdad que han que es que हमारे पास खुदा ने आने की तरफ एक पैगाम आया और एक दावत आई है और हमने जो है पैगाम और का जो है वो जवाब देना है यानी हम को मानकर और कुरान सुनकर अल्लाह के कलाम सुनकर उसकी जो है वो दावत को कबूल करना है और उसके बताए हुए पैगाम पर लब्बैक कहना है। एक पहलू जो है कुरान करीम के हवाले से इस अंदाज से देखिए। एक और हवाला जिससे कुरान करीम को देखना चाहिए और आमतौर पर जो उसमें अकायद है और आ रही है ना मैडम आ रही तो उलमा अकायद है उन्होंने जो है इस अंदाज से इसका जायजा लिया है कि हमारे पास हिदायत के लिए या हम जो है राह रात के चुनाव के लिए अपनी जिंदगी में कुछ सलाहियतों के तालिब हैं यानी कुछ सलाहियतें हमारे अंदर ऐसी होनी चाहिए हैं कुछ ज़राए हमारे पास ऐसे होने चाहिए कि हम जो है वो राह रास्त का इंतखाब कर सकें राह रास्त पर जो है वो गामजन हो सके और उस राह रास्त पर गामजन होने में हमारे पास कोई हुज्जत हो हमारे पास कोई इस्तदलाल और हमारे पास कोई जो है वो अकली दलील हो ये चीज़ राह रास्त है हमने इसको तय करना है हमने इसको चलना है या ये हमारा तरीकेकार है जिसका हमने चुनाव कर लिया है अब इस तरह के कार को जो है पर हमने जो है वो कारबंद होना है। एक चीज जो परवरदिगार आलम ने जो है इंसानों के अंदर रख दी है वो जो है उनकी अकल है। पहली चीज जिससे हम जो है वो अपने लिए हिदायत का तायुन करते हैं अपने लिए राह हिदायत का तायुन करते हैं वो चीज जो है वो हमारी अकल है। हम अपनी समझ काम में लाते हैं अपने जहन को काम में लाते हैं अपनी समझ बूझ से काम लेते हैं और चार चीजों में से एक का इंतखाब कर लेते हैं। एक तरीका जो है वो चीजों को परखने का और अपने लिए अगर हम उसको अभी सिर्फ राह रास्त की बात करें और दीन की बात करें तरीका हयात और तर्ज हयात की बात करें तो तर्ज हयात के चुनाव का एक तरीका यह है कि हम अपनी अकल को इस्तेमाल करें और हम जो है वो अपने अकल के बलबूते के ऊपर किसी रास्ते का अपनी जिंदगी में चुनाव कर लें। चार रास्ते हमारे सामने खोले जा रहे हैं जिंदगी के कि आप इस तरह और इस तरह इस तरह जिंदगी बसर कर सकते हैं। हम कैसे चुनेंगे? पहले मरहले पर हम अपनी अकल को इस्तेमाल करेंगे। हम कहेंगे कि ये रास्ता हमें जो है चार में से ये एक रास्ता जो है ये मुनासिब तरीन रास्ता है। हमने इस मुनासिब तरीन रास्ते को जो है वो चुनाव कर लिया। एक सूरत जो है वो अकल से अच्छा बाद औकात हमारी अकल जाके एक जगह आजीज रह जाती है। मिसाल के तौर पर अगर हम सिर्फ ये दीनी हवाले से गुफ्तगू करते हुए इसको पेश नजर रखें तो हमारी अकल किन चीजों को जो है दर्द करती है यानी जो हमारी अकल की गुंजाइश में आती है। बाद अवकात हम जो है कुछ चीजें तजर्बात के जरिए सीखते हैं जो हमारे अकल में महफूज रह जाती हैं और फिर जो है हम उन तजर्बात की रोशनी कहते हैं ये इस तरह है। बाद अवकात ऐसा भी होता है कि तजर्बा जो है हमारी अकल में इजाफा करता है। मिसाल के तौर पर इसीलिए कहते हैं बच्चा जो होता है छोटा जो होता है अकल तो होती है उसके पास जहन होता है समझ होती है लेकिन बड़े आदमी की समझ बालिग आदमी की समझ उम्र रसीदा आदमी की समझ जो है उससे औकात बढ़ जाती है। क्यों बढ़ जाती है? इसलिए कि बालिग आदमी का उम्र रसीदा आदमी का जैसे जैसे उम्र बढ़ती है उसका तजर्बा भी बढ़ता चला जाता है। तो बहुत सारी बातें जो सादा अकल जो है एक तरीके से देखती है लेकिन एक तजर्बाकार आदमी उसको दूसरे नजर से देखता है और उसके सामने बहुत सारी चीजें जो है खुली होती है। मैं इसको और आसान करती हूँ बिल्कुल सामने की बात कर रही फर्ज कीजिए आज से 200 साल पेशतर ढाई सौ और 300 साल पेशता, जबकि साइंस ने इतनी तरक्की नहीं की थी। इंसानी अकल बहुत सारी बातों के इदराक से आजिज थी, नहीं उसे पता चलता था क्या चीज है। लेकिन जब साइंस ने तरक्की की, इल्म ने तरक्की की, इल्म जो है मतवन हुआ, महफूज किया गया, और जो है वो इल्म तक बहुत सारे लोगों की रसाई हो गई। एक जमाना था इल्म तक बहुत सारे लोगों की रसाई नहीं होती थी, नहीं पहुंच पाता था मैं, इसलिए कि जरा अबलाग नहीं थे, किताब नहीं थी, कागज नहीं था, बहुत महदूद हुआ करता था। लेकिन अब जैसे जैसे किताब आई, कागज आया, और जो है वो फिर अब तो एक बौछारे जरा अबलाग की आज के दौर में। तो मैं भी पीछे की तरफ ही चल रहा हूँ, 250-300 साल पहले। तो वहां जो है उस वक्त इल्म महदूद लोगों तक पहुंच पाता था, मालूमात महदूद लोगों तक पहुंच पाती थी, उनका इल्म भी महदूद होता था। लेकिन जब जो है वो मालूमात वसी पैमाने पर जो है वो जारी होने लगी और उनको जो है इबलाग होने लगा, और जो है एक वक्त ऐसा आया और शायद आ जाए, और आज है ऐसा वक्त तकरीबन, कि इल्म जो है हर आदमी के दरवाजे पर दस्तक दे रहा है कि मैं खड़ा हुआ हूं बाहर, तुम मुझे हासिल कर लो। तो अब जो है वो मामला मुख्तलिफ हो गया है, अब लोगों की सोच जो है वो ज्यादा तरक्की कर गई है गुज़िश्ता लोगों की सोच से। वो मैं इस्तिस्नाओं की बात नहीं कर रहा जो कि इल्म लदुन्नी लेकर पैदा हुए थे, उनकी बात नहीं कर रहा, या ऐसी हस्तियां जिन्होंने अपनी जिंदगी मेहनत की है सब की और जो है वो बहुत ज्यादा इल्म हासिल किया, उनकी बात नहीं कर रहा। मैं उमूमी माशरे की बात कर रहा हूँ, उमूमी इंसान की बात कर रहा हूँ, कि उसने जो है वो जैसे जैसे जमाना उसके ऊपर बीतता गया, जैसे जैसे जो है वो इल्म के जराए, इल्म पहुंचने के जराए में इजाफा होता गया, वैसे वैसे लोगों की मालूमात और इल्म में इजाफा होता चला गया। मुमकिन है मेरे वालिद जो है वो अपने जिस दौर में उन्होंने जिंदगी बसर की एक मसले को ना जानते हो, लेकिन आज मेरे लिए वो मसला जो है बिल्कुल सादा सा हो, बिल्कुल सामने की बात हो, बिल्कुल जो है वो जिसे कहते हैं कि मेरे विज्ञान में मौजूद हो वो चीज। लेकिन मुमकिन है कि मेरे वालिद के जमाने में जो है इल्म ने तरक्की नहीं की थी, वो मसला उनके सामने नहीं आया था, वो नहीं जानते। तो अकल का मामला ये है कि अकल जो है वो महदूद होती है, ये बात याद रखिए, अकल जो है महदूद होती है। और ये मैंने मिसाल इस तरह की जितना वालिद की गुज़िश्ता नस्लों की मिसाल दी, वो यही बात है कि जो है वो एक हद पर जाकर रुक जाते थे, उसके बाद जो है उनकी अकल काम नहीं कर रही। तो इंसानी अकल मजमूई तौर पर इसी तरह है कि इंसानी अकल जो है वो स्टेप बाय आगे बढ़ रही है। और हम खुद अपने जिंदगी में देखते हैं कि आज से 10 साल पहले हम एक मसले को जिस तरह देखते थे, आज जो है 10 साल बाद उस मसले को ज्यादा बेहतर अंदाज में देख रहे हैं, ज्यादा वसी तनाजुर में जो है वो उसका जायजा ले रहे हैं। तो खुद ये एक चीज जो है इंसानी अकल की जो है वो महदूदियत पर एक दलील बनती है। दूसरी दलील जो है वो इंसानी अकल की महदूदियत पर यह है कि इंसान जो है वो किन चीजों को सीखता है, किन चीजों को अपने अकल के तजर्बे में लेकर आता है। यानी अकल का तजर्बा कहना शायद पता नहीं इस तरह दुरुस्त हो के ना हो, लेकिन क्या होता है कि हम कुछ चीजों को देखते हैं अपनी आंखों से, कुछ चीजों को सुनते हैं अपने कानों से, कुछ चीजों को महसूस करते हैं अपने हाथों से और दूसरे दराय से, ठीक है। ये सारी चीजें जाके हमारे दिमाग में जाके प्रोसेस चलता है और फिर हम तायुन करते हैं कि ये लकड़ी है और मिसाल के तौर पर ये मटेरियल इसकी कोई चीज है, मतलब फर्ज कीजिए लोहा है, लोहा नहीं होके, लेकिन एक मिसाल देता हूँ कि फर्ज कीजिए लोहा है, ठीक है, या ये जो है वो चूंकि कहता हूँ कि ये प्लास्टिक नामक कोई चीज है, ऐसी कोई चीज जो है वो। अब ये जाकर अकल जो चीजें जो है वो दर्क करती है, वो सारी हमारी हवास खमसा से जो है वो दबाव तक पहुंचती हैं, हमारे हवास से दबाव तक पहुंचती हैं, फिर चीजों को हम दर्क करते हैं। तो अकल की एक महदूदियत ये है कि जो चीजें जो है वो हवास में आ जाएं, जो चीजें हमारी आंखें देख लें, जो चीजें हमारे कान सुन लें, जो चीजें हमारे हाथ महसूस कर लें, जबान चख लें, नाक सुन लें, उन चीजों को हम जो है वो दर्द कर पाते हैं। लेकिन ऐसी बहुत सारी चीजें जो हमारी ना आंख देख सकती है, ना जो है वो हाथ महसूस कर सकते हैं, ना नाक सुन सकती है, ना कान सुन सकते हैं, वहां पर आकर हमारी अकल जो है वो महदूद हो जाती है। अब हमारी अकल जो है आजिज हो जाती है, हमारी अकल कहती है नहीं, अब इससे आगे बात हमारे साथ नहीं बन रही। इंसान जो है वो अपने लिए राहें حیات کا تعین تو کر سکتا ہے, لیکن ہم جب کسی راہ پر چلتے ہیں تو راہ کے چناؤ سے پہلے کس بات کا تعین کرتے ہیں؟
منزل کا.
کس نے کہا منزل کا؟ آپ نے کہا بالکل صحیح, آپ نے ہدف رکھا, آپ نے منزل رائے کی بات ہے, ٹھیک ہے نا. ہم جو ہے وہ کسی راستے پر چلنے سے پہلے تعین کرتے ہیں, میں گھر سے نکلا تو کیا تھا تعین کر کے چلا تھا کہ مجھے آپ کے پاس آنا ہے, ٹھیک ہے نا, میزبان تو تعین کر کے چلا تھا. پھر جو ہے میں نے اپنی موٹر سائیکل نکالی اور دائیں بائیں ہوتا ہوا یہاں پہنچ گیا. تو پہلے جو ہے وہ ہم کسی بھی منزل پر جانے کے لیے, کسی بھی مقصد یعنی کسی بھی راہ پر چلنے کے لیے جو ہے وہ منزل کا تعین کرتے ہیں اپنے لیے. منزل کی جو ہے وہ ہمارے ذہن میں ہوتا ہے کہ ہم نے کسی منزل پہنچنا ہے. دینی حوالے سے دیکھیں, اچھا منزل پر کیسے پہنچتے ہیں ہم؟ یا تو کوئی ہمیں گائیڈ کرتا ہے. اچھا کون گائیڈ کرتا ہے؟ جو منزل پہنچ چکا ہو, جس نے دیکھی ہو, ٹھیک ہے نا, وہ گائیڈ کرتا ہے کہ بھائی دیکھو وہاں آپ نے پہنچنا ہے. یا پھر یہ ہے کہ کسی کو بتا دی گئی ہو کہ آپ نے جو ہے وہ اس جگہ پہ پہنچ جانا ہے, مثلا امام خمینی لائبریری ہے تو امام خمینی لائبریری پہنچنا ہے, ہمیں سوج بازار میں جو فلاں جگہ پر واقع ہے وہاں پہ پہنچنا ہے. تو کسی نے بتا دیا, جس نے بتایا اس نے بھی نہیں دیکھی تھی, لیکن اس نے کہا کہ نہیں مجھے پتا ہے, کسی نے مجھے بتایا کہ آپ کی منزل یہ ہے. اچھا دین کی منزل کیا ہے؟ دین جس منزل کی جانب نشاندہی کرتا ہے, اگر میں مختصر سے کہوں کہ آخرت ہے, وہ بالکل سادہ سے بالکل اگر منزل کا تعین کریں بالکل سادہ سے, حالانکہ اس کے بہت آگے کی چیزیں بھی جو پہلے پان بیان کرتے ہیں اور علماء بیان کرتے ہیں, مثلا لقاء الہی, خدا کا قرب, خدا سے جا ملنا, خدا سے متصل ہو جانا, ٹھیک ہے, یہ بھی ایک جو ہے وہ رضا الہی, خدا کا رضوان, یہ بھی ایک منزل ہے. تو اب یہ منزل کون بتائے گا ہمیں؟ کیونکہ میری عقل جو ہے وہ لقاء الہی کے تصور تک نہیں پہنچ پا رہی. کیوں؟ اس لیے کہ لقاء الہی کوئی ایسی چیز نہیں ہے جسے میرے حواس جو ہے وہ درک کر سکیں, ٹھیک ہے, لیکن میں کہہ رہا ہوں ایسا ہے. یا مثال کے تو آخرت, دوسری دنیا کس نے دیکھی ہے؟ کوئی یہاں کسی نے نہیں دیکھی, ٹھیک ہے نا, لیکن ہمیں بتایا گیا کہ نہیں ایک دوسری دنیا بھی ہے. اچھا یہ کس بنیاد پر بتایا گیا؟ ٹھیک ہے کہ اس کی بات عقلی بنیادی بھی ہے, لیکن اس کی جو تفصیل ہے کہ جنت ایسی ہوگی ہے نا, کہ اس کے نیچے سے جو ہے وہ نہریں جاری ہوں گی, یہ کس نے بتایا؟ یہ قرآن کریم نے بتایا, یعنی وہی نے بتایا. اصل بات جو ہے وہ یہ ہے کہ ہمیں جو ہے رہنمائی کے لیے دو ذرائع ہیں, ایک عقل ہے, لیکن عقل ہماری ایک خاص جگہ پہ جا کے رک جاتی ہے, عقل کی محدودیت کی وجہ سے رک جاتی ہے, اور عقل جن اوزاروں سے کام لیتی ہے ان کی محدودیت کی وجہ سے رک جاتی ہے. عقل کے اوزار کیا ہیں؟ کہ آنکھ ناک کان کی ساری چیزیں ہمارے حواس, تو ان کی محدودیت کی وجہ سے عقل ایک جگہ کے اوپر جا کر ٹھہر جاتی ہے. ہم نے جانا تو بہت آگے ہے, تو پھر جو ہے یہاں پر آتی ہے وحی, پھر یہاں پر آتا ہے خدائی پیغام, الہی پیغام, آسمانی ادیان, یہ چیزیں پھر جو ہے آ کر شروع ہوتی ہیں, اور پھر جو ہے انسان کو اس کی اس محدودیت سے جو ہے نکال کر, یعنی مادی دنیا کی محدودیت سے نکال کر ایک مانوی دنیا کی طرف اس کا سفر شروع کروا دیتی ہے. ایک مادی منزل جو اس نے سمجھ لی تھی اپنے لیے, اب اسے کہتی نہیں اس مادی تک تمہاری منزل جو ہے منحصر نہیں ہے, تم نے جو ہے اسے آگے جانا. یہ بنیادی طور پر جو ہے وہ وحی کا کام ہوتا ہے. یعنی ہم اپنی زبان میں اگر کہیں قرآن کریم کا جو ہے کام کیا ہے, قرآن کریم وحی ہے. میرے رسالت مآب صلی اللہ علیہ وسلم پر 23 سال کے عرصے میں جو کچھ نازل ہوا وہ ایک کتاب کی صورت میں جمع کر دیا گیا, اس کا نام قرآن رکھ دیا گیا, لیکن بنیادی طور پر کیا ہے؟ یہ وحی کی تعلیمات ہیں, ٹھیک ہے نا, یہ وحی کی تعلیمات ہیں جو قرآن کریم کی صورت میں جو ہے وہ جمع کر دی گئی. تو بس پہلا مرحلہ ہم نے یہ طے کیا کہ ہمیں ہدایت کے لیے عقل سے ماورہ ایک جو ہے وہ ذریعے کی ضرورت ہے, عقل سے ماورہ جو ہے ایک پیغام کی ضرورت ہے, اور وہ عقل سے ماورہ ایک پیغام جو ہے, عقل سے ماورہ سے مراد یہ نہیں ہے کہ عقل اس کا ثبوت نہیں فراہم کرتی, نہیں, یعنی ہماری عقل جہاں جا کر عاجز ہو جاتی ہے اس کے بعد کے معاملات اور مرائل کے لیے ہمیں جو ہے ایک جو ہے وہ پیغام کی ضرورت ہے, جس کو ہم وہی کہہ رہے ہیں, جس کو ہم جو ہے وہ قرآن کریم کہہ رہے ہیں. قرآن کریم کی ایک عظمت جو ہے وہ یہ ہے, اور ایک ضرورت جو ہے وہ یہ ہے کہ یہ جو ہے وہ پیغام ہے جو ہمیں اس مادی دنیا کی شکنجوں سے نکال باہر کرتا ہے, اور ہمارے لیے جو ہے زندگی کا ایک بہت وسیع جو ہے میدان فراہم کر دیتا ہے, اور جو ہے اس مادی مقاصد جو بہت محدود ہوتے ہیں, مادہ محدود ہوتا ہے, یہ ایک فلسفی بحث ہے اور علماء نے اس پر گفتگو کی, مادہ محدود چیز ہے, ہمیں جو ہے وہ ایک لامحدود دنیا کی طرف جو ہے قرآن کریم لے جاتا ہے, خدا کی وحی, آسمانی فرامین, آسمانی پیغام جو ہے ہمیں مادے سے نکال کر ماورائے مادہ لے آتا ہے, جس کی کوئی انت اور انتہا نہیں ہے, ایک جو ہے وہ اللہ جو ہے وہ یہ ہوئی ہے. اب جیسے یہاں آپ کے اس میں بعض آیات کی جانب جو ہے وہ اشارہ کیا گیا قرآن کریم کی, ان آیات کو تھوڑا تھوڑا سا میں لے کر جو ہے وہ اپنی گفتگو کرتا ہوں. مثال کے طور پر اس میں ایک آیا ہے الف لام را, کتاب انزل نہ ہو الی کا لتخرج الناس من الظلمات الی النور, الف لام را یعنی حروف مقطعات میں سے ہے, یہ وہ کتاب ہے جسے ہم نے آپ کی طرف نازل کیا ہے تاکہ آپ لوگوں کو خدا کے حکم سے تاریکیوں سے نکال کر نور کی طرف لے جائے, تاریکیوں سے نکال کر نور کی طرف لے جائیں. اب اگر نور کے حوالے سے آپ دیکھیں تو اللہ و نور السماوات والارض, مثال کے طور پر خدا بند عالم کو بھی جو ہے وہ نور سے جو ہے وہ تشبیہ دی گئی ہے, تو اگر اسی طرح ہم لے لیں پھر کیا کہا گیا ہے کہ دنیا اور مادی کی ظلمتیں اور جو تاریکیاں ہیں ان سے نکال کر خدا کے نور کی طرف جو ہے یہ کتاب ہمیں لے کے جا رہی ہے. اچھا اگر ہم جو ہے ظلم کو نور تاریکی سمجھیں, ظلم کو ظلمت سمجھیں, اور عدل و انصاف کو جو ہے وہ نور قرار دے دیں, وہ تمام چیزیں نور عام طور پر اگر ویسے دیکھیں, مجھے نہیں ابھی مفسرین کی اس میں بہت زیادہ نہیں جاتا میں, لیکن ویسے دیکھیں آپ کہ ایک حسین چیز ہے نور, مطلب نور خیر بہت زیادہ تعریف ویسے نہ بیان کی جا سکے کیا ہے, لیکن اگر دیکھیں تو ہم عام طور پر جن خوبصورت چیزوں کو تعبیر کرتے ہیں, کسی چیز کی خوبصورتی کا تعبیر کرتے ہیں, یا اپنے اندر کبھی کبھی ہم ایک احساس محسوس کرتے ہیں تو ایسا محسوس ہوتا ہے کہ نور سا اتر گیا, خالق ایک ایسی بات سنی جس نے کہ ہمارے روح کو جو ہے بلندی ادا کر دی ہے نا, جسے ہم کہتے ہیں روح افزا, وہ تو ہمارے شربت ہوتا ہے, گڑبڑ ہو گیا معاملہ, اس لیے کہنا نہیں چاہیے, مطلب اس پہ سمٹ جاتا ہے روح افزا, لیکن روح افزا کا مطلب یہی ہوتا ہے کہ روح کو بلند کر دینا, بالیدگی دینے والی ہے, ٹھیک ہے نا. تو یہ جو روح کو بالیدگی دینے والی بعض باتیں ہم سنتے ہیں, آخر ہم جیسے کہنا کہ ایک سرور آتا ہے گفتگو سن کے, اور اپنے اندر جو ہے احساس پیدا ہوتا ہے روح کا کہ بھئی یہ کسی بالیدگی کی طرف جا رہی ہے, بلندگی کی طرف جا رہی ہے, عرفہ مقام کی طرف جا رہی ہے, تو کبھی کبھی ہم اس بات کو کہتے ہیں کہ نور سا اتر گیا میرے دل میں, فلاں کی جو ہے میں نے نصیحت سنی, فلاں میں نے جو ہے آئے قرآن کی تلاوت کی, اس کے معنی سمجھے تو ایسا بالکل سینہ جو ہے ٹھنڈا ہو گیا. تو اس طرح کی جو چیزیں ہوتی ہیں عام طور پہ ہم اگر اس کو کہیں کہ نور, تو بہر صورت بات یہ کہ جیسے میں نے کہا کہ ظلمت, اسی لیے ظلمت جو ہے وہ تاریکی کو کہتے ہیں, اور انصاف جو ہے وہ نور ہے, عدل و انصاف نور ہے. ایک ایسا معاشرہ جس میں جو ہے وہ غلاظتوں سے بکھرا معاشرہ ہے, انسانی نفسیات, نفسانی خواہشات ہی جو ہے وہ ان کی جسے کہنے ان کو پورا کرنا جو ہے مقصد حیات بنا لیا ہے لوگوں نے, اور ہر قسم کی گند میں جو ہے وہ مشغول ہے. آپ مغرب میں اگر جائیں, نہ جائیں تو اچھا ہے, لیکن اگر جو ہے وہ آپ وہاں پہنچیں تو آپ کو گلی کوچے میں جو کچھ نظر آ رہا ہوگا, آخر اگر آپ نے اپنے قلب کو جو ہے پاکیزہ بنا رکھا ہے تو آپ گھنائیں, آپ کو کراہت محسوس ہوگی, کیا کر رہے ہیں یہاں بیٹھے ہوئے بدبخ, یہ دونوں کیا کر رہے ہیں, کہ آپ کو اندر سے جو ہے اگر تاکہ ایمان جو ہے وہ پختہ ہے اور جو ہے وہ قلب پاکیزہ ہے, آپ گھن محسوس کریں گے. यानी वाकई बहुत दफा हम देखते हैं और इसी तरह देखना भी चाहिए, इबरत की निगाह से देखना चाहिए मगरब जो है वो इबरत आती है कि यार क्या ये जानवर और इनमें क्या फर्क है। इसके मुकाबले पे हम जो है वो फर्ज कीजिए कि मक्का जाते हैं और खाने काबा में एक जवान को जो है वो नमाज मजबूर पाते हैं, या जो है कभी जो है जमहूरी इस्लामी में जो है वो कोई फिल्म देख रहे हैं या महाज का कोई मंजर देखते हैं जिसके अंदर जो है जवान जो है वो मोर्चे के अंदर इबादत में मशगूल है, तो वो चीज़ जो है हमारे अंदर एक दूसरा एहसास पैदा करती है, एक पाकीज़ा एहसास पैदा करती है, एक रोशनी हमारे दिल के अंदर जो है वो जगमगा रही होती है। तो ये भी चीज़ें भी जो है वो नूर और जुल्मत के हवाले से हैं। अच्छा, यहाँ पर परवरदिगार आलम कह रहा है कि ये क्या है, ये किताब क्या है, जुल्मत से जो है तारीकी से जो है वो नूर की तरफ निकाल ली जाती है। कौन कहता है, रसूल करीम कहते हैं ये काम, आप जो कहा गया है ये किताब जैसे हमने आपकी तरफ नाजिल किया है नहीं रसूल करीम की तरफ, ताकि आप लोगों को खुदा के हुक्म से तारीकियों से निकाल कर नूर की तरफ ले आए। ये किताब किस लिए आई है, ये हमें जो है तारीकियों से निकालकर नूर की तरफ ले जाने के लिए आई है। बस ये किताब महज इसलिए नहीं है कि हम पढ़ें और इसको रख दें, बल्कि हमारा काम क्या होना चाहिए, हम इसको पढ़कर खुद अपने अंदर महसूस करेंगे नूर की तरफ आ रहे हैं, ठीक है, इसको पढ़कर समझें और फिर जो है वो अपने माशरे को तारीकियों से निकालकर नूर की तरफ लेकर आए। यानी कि ये मुसलसल हरकत और जहद पर भी जो है वो उभारने वाली आयत है। इसमें जो कहा गया है कि लेकर आ रही है यानी कि हरकत नजर आ रही है, लेकर आना एक जो है वो जमूद वाला अमल नहीं है कि आप बैठे हुए हैं, नहीं, एक जो है तहरुक वाला अमल है, आप जो है इसको लेकर चल रहे हैं। कहां लेकर चल रहे हैं, जुल्मात से जो है वो नूर की जाने। इसी तरह असल में मैंने तक कोशिश की है कि वो आया जो यहाँ इस्तेमाल हुई है उन्हीं को जो है वो सामने रखकर थोड़ी सी गुफ्तगू कर लूं आपके साथ। दूसरी आया जो आपके यहाँ पर इस्तेफादे किया गया, उसमें कहते हैं वा नुनज़िलु मिनल कुरआन मा हुवा शिफाउन व रहमतुन लिल मोमिनीन, और हमने कुरान में वो सब कुछ नाजिल कर रहे हैं और हम कुरान में वो सब कुछ नाजिल कर रहे हैं जो साहिबान ईमान के लिए शफा और रहमत है, साहिबान ईमान के लिए शिफा और रहमत है। शहीद सदर अलैहि रहमान एक गुफ्तगू है, उसके अंदर फरमाते हैं कि जब भी कुरान करीम के सामने बैठो यानी मुताला करो तो कुछ सवाल लेके जाओ और फिर कुरान करीम से मालूम करो ये सवाल है, ये मेरे जवाब है, आप जवाब दें। परवरदिगार आलम की किताब, अल्लाह की किताब कलाम इलाही, मैं तुझसे इन सवालात के जो है जवाब लेने आया हूँ। ऐसे इस जो तदब्बुर वाली बात है वो इधर से आती है कि आप जो है कुछ आपके जहन भी चल रहा है, कुछ आपके ख्यालात भी चल रहे हैं, कुछ आपके जहन में ख्यालात भी आ रहे हैं, अब आप कुरान करीम को पढ़ते आ रहे हैं और जो है उन ख्यालात को जो है यहाँ से मजीद तरोताज़ा करते आ रहे हैं या उन ख्यालात की जो है वो तथीर पाकीदगी करते आ रहे हैं। ये काम जो है वो इस तरह का जो है कुरान करीम के साथ जो है हमें करना चाहिए। या एक और पहलू आता है जिसमें आया कि शिफा तलब करें, यानी बीमार है, दर्द है, क्या दर्द होगा, मेरा नफ्स बीमार हो गया है, गुमराही की तरफ जा रहा है, बदबा है ना, फिस्क फजूर की तरफ जो है माशरा मुझे राग कर रहा है, अब मैं क्या करूं, अब मैं किताब से जाऊं कुरान करीम के पास जाऊं और पूछूं कि क्या इलाज है इसका, अगर मैंने ये इलाज नहीं किया अपने फिस्क फजूर का, अपनी गुमराहियों का, अपने इनराब का, तो कहां ले जाएंगे आप मुझे, क्या बता रही है ये किताब, किताब मुझे ये बताएगी कि अगर तुम फाजिर रहे तो जहन्नम तुम्हारा ठिकाना है बदबा। इस अंदाज से जो है हमें इससे रुजू करना चाहिए, यानी अगर जो है खुदा ना खास्ता कोई हमारे अंदर जो है कजी और खामी पैदा हो, कोई नफसानी मर्ज पैदा हो, तो हमें चाहिए कुरान करीम को देखें, वो जो है के लिए हमारे लिए क्या इलाज तजवीज कर रही है इस नफसानी बुराई से बचने के लिए, और एक इलाज जो है वो खुद नताज बताना भी है। खुद अगर आप जो है किसी मैं चीज इस्तेमाल करता हूं फर्ज कीजिए और डॉक्टर मुझे बता रहे कि भाई ये जो आप इस्तेमाल कर रहे हैं तो आपको एक हफ्ते बाद क्या बना देगी, क्या करूंगा मैं जो है वो रुक जाऊंगा, छोड़ दूंगा, अगर मुझे अपनी अजीज हूं मैं अपने आप को, और अगर जो है बिल्कुल जानवर वैसी बना हुआ और मैं मुझे अपना आप भी अजीज नहीं है, मैं कहीं नहीं खड़ा हूं। बारफुरत अपने आप को अजीज रखना भी एक जो है वो इस्लाम में जो है इसकी भी ताकीद की है कि انسان کو چاہیے کہ اپنے آپ کو بھی عزیز رکھے, یعنی اپنے آپ سے بھی پیار کرے تاکہ اپنے آپ کو محفوظ رکھ سکے, اپنے آپ کو بچا سکے. اور اگر عزیز کے دوسرے معنی لیں, عزت کے معنی میں لیں, تب بھی یہ ہے. جناب امید نے فرمایا کہ جس انسان کو جو ہے اپنی عزت نفس کا خیال ہوتا ہے وہ کبھی گناہ کی طرف نہیں جاتا. وہ کہتا ہے ہچ کہ میں جو ہے یار اتنا بلند مرتبہ آدمی, میں اتنا صاحب عزت آدمی, گناہ کی طرف جاؤں قطعاً نہیں جاؤں. میری شخصیت سے میل ہی نہیں کھاتا گناہ, میری شخصیت اتنی پست نہیں ہے کہ جو ہے وہ گناہ کا شکار ہو جائے. میں اپنے اندر اتنی پستی پیدا کر لوں کہ گناہ میں مبتلا جاؤں, قطعاً نہیں کروں گا. تو یہ بھی مطلب حد دو پہلو سے جو ہے وہ اس طرف جاتا ہے. اچھا, اب اس میں دو تین جو ہے وہ احادیث ہیں. اتفاق سے جناب امیر ہی کی جو ہے وہ دو تین حدیثیں ہیں. کہتے ہیں کہ اس عظیم آسمانی کتاب سے اپنی بیماریوں کے لیے شفا طلب کرو, اور اپنی مشکلات کے لیے کے حل کے لیے اس سے مدد مانگو, کیونکہ اس کتاب میں بڑے بڑے دردوں کی دوا ہے. پھر مثال لیتے ہیں, اس میں کفر کی دوا ہے, اس میں نفاق کی دوا ہے, اس میں جو گمراہی اور ضلالت کی دوا ہے, جیسے کہ میں نے شہید صدر کے حوالے سے گفتگو کی بات کی کہ یہاں جائیں گے آپ کو پتہ چلے گا کہ کس طرح جو ہے کفر و ضلالت سے جو ہے بچنا چاہیے. ایک اور مقام پر فرماتے ہیں, اچھا یہ وہ چھوڑ دیتا ہوں, ایک اور حدیث پڑھتا ہوں جناب حمید کی. دوائیں ہوتی ہیں, ان کے سائڈ افیکٹس بھی ہوتے ہیں. دوا کھا لی اور پتہ چلے بھگت رہے ہیں ساری زندگی اس کا سائڈ افیکٹس. جناب امیر کہتے ہیں قرآن جو دوا ہے نا, قرآن ایسی شفا بخش دوا ہے جس سے کوئی بیماری پیدا نہیں ہوتی, یعنی کوئی سائڈ افیکٹس نہیں ہے اس کے. ٹھیک ہے نا, یہ ایک دلچسپی کی بات کی وجہ سے میں نے کیا کہ ہوتا ہے کہ مطلب آپ کہہ گیا دوا کے تو سائڈ افیکٹس بھی ہوتے ہیں. جناب امیر نے یقین دلا دیا ہے کہ یہ وہ دوا ہے جس سے کوئی سائڈ افیکٹ نہیں, یہ کوئی اور بیماری آپ کو پیدا نہیں کرے گی, لیکن یہ کہ آپ اس سے وابستہ رہیں اور اس سے صحیح ذریعے سے وابستہ رہیں. یہ بھی ایک ورنہ تو جس طرح ہے کہ قرآن کریم جو ہے لوگوں کو پورا بھی کر دے گا تو وہ بن جاتا ہے. اچھا, اب ایک وہ آئے کریمہ جو یہاں جس سے استفادہ کیا گیا ہے کہ ان ھذا القرآن یہدی للتی ہی اقوم, بے شک یہ قرآن اس راستے کی ہدایت کرتا ہے جو بالکل سیدھا ہے. یہ عام طور پہ ترجمہ کیا, یہاں مجھے نہیں پتا کہ نا یہاں انہوں نے کیا ترجمہ کیا ہے. ہاں یہاں انہوں نے زیادہ صحیح ترجمہ کیا ہے جو سب سے زیادہ محکم ہے, یعنی بے شک یہ قرآن اس راستے کی ہدایت کرتا ہے جو سب سے زیادہ محکم ہے. محکم یعنی اگر اقوام کو لے لیں تو شاید ایسا محکم یہ کھڑا ہوا ہے, یعنی کوئی چیز بالکل سیدھی ہے نا, وہ ادھر سیدھا ہے, لیکن اس سیدھے سے لگتا ہے کہ جو پہلے ترجمہ میں نے پڑھا تھا اس سیدھے سے لگتا ہے کہ ایسا سیدھا راستہ ہے, یعنی صراط مستقیم ہے. ایک صورت یہ ایک ہے کہ نہیں بالکل ایسا ہے, پہلے اندر بالکل سامنے جیسے ستون کھڑا ہوا ایسا ہے, نہ ادھر جھکرا نہ ادھر جھکرا, بالکل ایک دم سی درمیان میں کھڑا ہے. یعنی اب یہاں پر جتنا بھی خدا عالم نے قرآن کریم کے میں جن راستوں کی جانب نشاندہی کی ہے, جن راستوں کی نہیں کہنا چاہیے, جن جو ہے تعلیمات کی جانب نشاندہی کی ہے, جن تعلیمات کو پیش کیا ہے, بالکل بیلنس تعلیمات ہیں. ایسی تعلیمات ہیں کوئی ان کو جو ہے دو در دائیں بائیں ہلا نہیں سکتا, یہی جو ہے وہ بہترین تعلیمات ہیں. قرآن کریم نے جس اخلاق کی تعلیم دی ہے ایسا اخلاق جو ہے وہ کوئی اور وضع نہیں کر سکتا. کتنے ہی جو ہے مفکرین پیدا ہوئے, کتنے فلاسفہ پیدا ہوئے ہیں, کتنے ہی جو ہے مصلحین پیدا ہو جائیں, انسانی معاشروں پر کام کرنے والے لوگ پیدا ہو جائیں, لیکن قرآن کریم نے جن اخلاق کی جو ہے وہ تعلیم دی ہے ان میں رکھنا نہیں ڈال سکتے, وہ انہیں دائیں بائیں نہیں کر سکتے, وہ بالکل ایسے ہیں. وہ جو ہے اخلاق بالکل سیدھا اخلاق ہے, بالکل جو ہے مستحکم اخلاق ہے, بالکل اپنی بنیاد پر جو ہے کھڑا ہوا اخلاق ہے, نہ ادھر ہے نہ ادھر ہے, اس میں کوئی جو ہے ڈس بیلنس نہیں ہے. ٹھیک ہے, یہ آئے جو ہے وہ جانے خیال کے. اسی طرح ظاہر یہاں خالی اخلاق نہیں کہا, یہاں تو مجموعی طور پر جو ہے وہ راستے کی بات کی ہے, مجموعی طور پر جو ہے وہ ہدایت کی بات کی ہے. تو قرآن کریم میں جتنی بھی ہدایات ہیں ان کی صورت یہی ہے. قرآن کریم نے اگر جو ہے وہ سماجی ہدایات دی ہیں, معاشرے کو چلن سے متعلق ہدایت دی ہیں, قرآن کریم نے اگر سیاسی اور اقتصادی ہدایات دی ہیں, تو ان میں سے کوئی بھی ہدایت ایسی نہیں ہے کہ جس کو آپ کہیں کہ نہیں یہ تھوڑی سی ایسی ہے اس کو ایسا سیدھا کرنے کی ضرورت ہے, نہیں ایسی کوئی سیدھا کرنے کی ضرورت نہیں ہے, بالکل سیدھا ہے, بالکل جو ہے مستحکم اور ایک جو ہے وہ اپنی جگہ پر کھڑی ہوئی عبادت وہ ہیں, ہدایات ہیں اور کھڑی ہوئی رہنمائیاں ہیں. उनके अंदर जो है किसी किस्म का ना झोल है, ना उन्हें जो है किसी सूरत से सीधा और टेढ़ा करने की जरूरत है, बल्कि वो बिल्कुल सीधी थी अपनी जगह पर। मुस्तहकम चीज खड़ी हुई है, बिल्कुल मुस्तहकम चीज जो है वो पुरानी हिदायत जो है बहुत मुस्तहकम है, बिल्कुल मुस्तहकम है। उनके अंदर कोई टेढ़ नहीं है, उनके अंदर कोई कजी नहीं है, उनको जो है किसी किस्म के जो है वो दाएं बाएं से सीधा करने की और उनकी डेंटिंग पेंटिंग की जरूरत नहीं है। माज उन्हें जो है वो बयान करने और उनकी तशरीह की जरूरत है। यह आया जो है वो इस सवाल से। एक आया जो तकलीफ उम्मीद खान इसमें नहीं है, लेकिन मैं चाहता हूं कि उसको थोड़ा सा पेश कर दें, और वो जो है कुरान करीम की इत्तिबा के बारे में एक आयत पेश करूंगा, और कुछ जो है वो अहादीस इस सिलसिले में जो है वो आपकी खिदमत में पेश करूंगा। एक सलवात पढ़ दीजिए। हाजा किताब अंजल ना हो मुबारक हूँ तुरहनून। और ये किताब जो हमने नाजिल की है ये बड़ी बाबरकत किताब है, लिहाजा इसका इत्तिबा करो और तकवा इख्तियार करो कि शायद तुम पर रहम किया जाएगा। यहाँ क्या दावत दी गई इत्तिबा की दावत, ठीक है ना। कुरान करीम कह रहा है कि भाई ये सारी नजरी बातें थी, ठीक है शिफा है दवाओं का, यानी दर्दों की जो है वो दवा है, पर ये कुरान करीम या जो है इसकी में जो तालीमात और हिदायत है बिल्कुल मुस्तहकम है, उनमें कोई जो है वो तगैर और तब्दील लाने की जरूरत नहीं है, बिल्कुल जो है वो महकम है। सारी जो है इसकी तौसीफ और तारीफ बयान की गई, इसकी सिफात और खसूसियात बयान की गई, लेकिन यहाँ क्या कह रहे हैं भैया, सिफात और खसूसियात बयान करके खामोश ना हो जाना और जो है उसी पर इक्तफा ना करना। मिसाल के तौर पर अहले बैत अलैहिस्सलाम रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम अजीम शख्सियत, हम क्या करते हैं फजाइल रसूल फजाइल अहले बैत बयान करते रहते हैं, बयान करते रहते हैं, बयान करते रहते हैं, जायज ना जायज वजू आमिर जो भी आप कह लें उसको, तो वो हमारे माशरे में चलता रहता है। लेकिन कभी आपने इत्तिबा रसूल का लफ्ज सुना है? नहीं, लेकिन सुना है मुझे पता है, लेकिन यह है कि जितना जो है वो फजाइल के ऊपर जोर है उतना जो है वो इत्तिबा के ऊपर जो जोर जो है वो नहीं है, ठीक है, उतना जो है वो पैरवी के ऊपर जो है वो जोर नहीं है। मामला यह है कि जो पस्त अकवाम होती हैं या जिन कौमों की जो है सोच महदूद हो जाती है उनका मामला यही रहता है कि वो जो है वो तफाखुर की दुनिया में तो रहती हैं, फख्र की दुनिया में तो रहती हैं कि हम जो है वो अली इब्न अबी तालिब से ताल्लुक रखने वाले हैं, हम जो है मोहम्मद रसूलुल्लाह के मानने वाले हैं, इस तरह की जरा कौन मोहम्मद रसूलुल्लाह जिन्होंने ऐसा और ऐसा ऐसा किया, कौन अली रसूलुल्लाह जिन्होंने ऐसा और ऐसा ऐसा किया, इस हद तक तो हम रहते हैं। लेकिन जब हम अपने आप को जो है वो अली रसूलुल्लाह के बराबर लाके खड़ा करते हैं तो खैर बराबरी तो बहुत दूर की बात है, ये बिल्कुल जो आखिरी हिस्सा देख रहे हैं ना ये नाखून के बराबर ही है, इस बॉल पेन को अगर तजवी दूं तो यहां भी नहीं खड़े होते। अच्छा, यहां खड़े होने की कोशिश भी नहीं करते हम, महज जो है वो फजाइल सुन के और जो है एक तारीखी किरदार देखकर और नारे लगाते हैं वाह वाह करते हैं और उसके बाद घर लौट जाते हैं। दरअसल ये फजाइल और ये तारीफें बुनियाद इस इस अमल की बुनियाद होनी चाहिए कि हम इनकी इत्तिबा करें, हम जो है इत्तिबा की तरफ जो है वो नहीं जाते। अहले बैत और मासूम, बल्कि मजमूई तौर पर कह दूं मासूमीन के साथ भी हमारा रवैया यही है, और जो ये किताब है कुरान करीम इसके साथ भी हमारा रवैया यही है। एक शायर हुआ करते थे, मेरे पास इतफाक से टाइम मेरे पास नहीं था, वरना मैं शायद कहीं से ढूंढ ढांड के उसको ले आता, माहिर उल कादरी एक शायर हुआ करते थे, उनका एक जो है वो नज्म है, उन्होंने कुरान के हवाले से की है, ताकों पे सजाया जाता हूं और पता नहीं इस तरह करके, और उसमें तशरीह कशी की है जो हमारे माशरे में कुरान का इस्तेमाल होता है, जब कोई मर जाता है तो फिर पढ़ते हैं कुरान, जब कोई जो है वो लड़की रुख्सत होती है तो जो है उसको जहेज में भी देते हैं और उसको बल्कि सबसे पहला सामान खरीदते हैं हमारे रस्म है, जो है वो जहेज का अगर लड़की की कोई सबसे पहली कोई चीज खरीदारी की जाती है तो कुरान करीम की जाती है। ذکر جو ہے وہ نیچے سے نکالا جاتا ہے قرآن کریم پہ رخصت کرتے ہوئے اس کے سائے میں, اس قسم کے جو ہے کاموں میں, یا مردوں پہ جو ہے پڑھا جاتا ہے, اس طرح کی چیزوں میں بہت ساری جو ہے اس کے اندر نظم کے اندر, بہت پرانی نظمیں کہیے تو وہ مجموعی طور پہ ہمیں مختلف جگہوں میں نظر آتا ہے, اسی طرح کے لوگ بتاتے ہیں. اسی طرح آگے جو ہے برابر معظم کی گفتگو سے اقتباس پیش کروں, بس میں بھی اسی طرح اشارہ کیا کہ قرآن سے ہمارا تعلق جو ہے وہ اس نوعیت کا رہ گیا ہے کہ ہم اس کی عظمت کے تو قائل ہیں بس, لیکن عظمت ہی کے قائل ہیں, اس کی جو ہے اتباع پیروی جو ہے وہ ہمارے ایجنڈے میں کہیں نہیں ہے. اچھا جب نہیں ہے, آپ ایک باعظمت کتاب کو لے کے بیٹھے رہیے, کہیں یوں کہہ لوں کہ ڈاکٹر نے آپ کو نسخہ لکھ کے دیا اور آپ زبردست حکیم کے پاس چلے گئے, تو ایسا نسخہ لکھ کے دیا کہ آپ استعمال کریں تو آپ کے جو ہے وارے کے نیار ہو جائیں, 500 سال آپ زندہ رہ جائیں اور فٹنس کے ساتھ اور جوانی کے ساتھ, کیا آپ رہ سکتے ہیں اگر اس نسخے کو استعمال نہیں کریں؟ اس نسخے کو جیب میں رکھ کے رہیں, تعویذ بنا کے تو ڈال لیں اور کہیں کہ میرے پاس وہ نسخہ ہے بچوں, اب تو مجھے 500 سال جو ہے کوئی نہیں مار سکتا, ان سے لپا کے لایا تھا, بچ جائیں گے؟ نہیں, آپ کو استعمال کرنا پڑے گا بھائی جو کچھ اس نے لکھا ہوا ہے, جو دوائیں اس نے لکھی ہیں, جو احتیاط اس نے لکھی ہیں, جو اس نے ہدایات اس کے اندر لکھی ہیں, وہ آپ استعمال کریں گے, ان پر عمل کریں گے تو پھر آپ بچ جائیں گے 500 سال. لیکن جو ہے وہ اگر آپ جو ہے اس کو سینے سے لگائے رکھیں تو نہیں بچیں گے. قرآن کریم کا معاملہ بھی ایسے ہی, قرآن کریم کو آپ سینے سے لگا کے رکھیں, چوم کر جو ہے سب سے نیچے جگہ پہ رکھتے ہیں, بالکل بہت احتیاط کریں اس کے ساتھ, لیکن جو کچھ اس میں لکھا ہوا ہے, ابھی میں نہیں جا رہا کہ اس کو پڑھتے بھی کہ نہیں پڑھتے, لیکن پڑھنا ہے فرض کیجیے, ابھی ان لوگوں سے مخاطب ہیں جو پڑھنا ہے, اس کے ساتھ کیا کرتے ہیں؟ پڑھتے ہیں, چوم کے رکھ لیتے ہیں. جو کچھ لکھا ہوا ہے اس پر اس کی پیروی کرو, جو کچھ اس نے بیان کیا اس کے پیچھے چلو, ٹھیک ہے؟ اصل چیز جو ہے قرآن کریم, ہم اس کے سارے فضائل جانتے ہوں, سارے جو ہے اس کی جو ہے خصوصیات جانتے ہوں, لیکن اگر جو ہے ہمارے عمل کی دنیا میں جو ہے وہ قرآن کریم ہمارے ساتھ نہ ہو, کہیں نہیں پہنچیں گے بھائی, یہیں کھڑے رہیں گے. بدبختی کی سب سے بڑی وجہ جو ہے, اگر آپ اس طرح دیکھیں تو بہت بڑی وجہ جو ہے وہ یہی, یعنی ہمارے تمام آفات اور پریشانیاں اور جتنی بھی بلائیں ہم پر نازل ہو رہی ہیں, اس کی بنیادی وجہ یہی ہے کہ ہم نے الہی تعلیم کو جو ہے ترک کر دیا ہے. قرآن میں جو ہدایات ہمیں دی گئی ہیں ہم انہیں بھلا بیٹھے ہیں, ہم متوجہ نہیں ہے کہ یہ کیا کہہ رہا ہے. یعنی ہم اگر اپنے مسلمانوں کی زندگی کا جائزہ لیں تو مسلمان ایک طرف کھڑا ہوا ہے, قرآن کریم جو ہے وہ دوسری طرف کھڑا ہوا ہے, اور اس کے 50,000 مظاہر آپ اپنی زندگی میں دیکھتے ہیں. آپ صرف قرآن کریم پڑھتے چلے آئیے اور اس کی جو آیات جو بالکل آپ کو سمجھ میں آ رہی ہیں, 2 جمع 2 4 کی طرح, میں نہیں کہہ رہا کہ وہ آیات جن کے لیے تفسیر کی ضرورت ہوتی ہے, وہ آیات جو بالکل 2 جمع 2 4 کی طرح سمجھ میں آ رہی ہیں ان کو مارک کریں, ایک طرف لکھ لیں کیا کہیں گے یہ, ٹھیک ہے نا, اور پھر اپنی انفرادی اور اجتماعی زندگی دیکھیں مسلمانوں کی, یہ بالکل وہ سادہ تعلیمات قرآن کریم کی وہ بھی ہماری زندگی میں جو ہے وہ نہیں ہے. ہم جو ہے کوئی ان کا پاتو لحاظ نہیں رکھتے, لیکن کہتے ہیں کہ ہم امت قرآن. بھائی امت قرآن ایسی تھوڑی ہوتی ہے, امت قرآن ہونے کے لیے قرآن کے پیچھے چلنا پڑے گا. رسول مقبول فرماتے ہیں جو قرآن کی تعلیم حاصل کرے, ایسا شخص جو قرآن کی تعلیم حاصل کرے, پڑھ رہا ہے, پڑھنا آتا ہے, تو اس نے جو ہے اصل قرآن سے شروع کیا, اس کے بعد پورا قرآن پڑھ گیا اور ہر سال پڑھتا ہے. ہر سال میں حضرت مدد مسلمان سے کہہ رہا ہوں کہ رمضان میں تو پڑھتے ہی پڑھتے ہیں, لیکن فرض یہ کہ روزانہ بھی پڑھ رہے ہیں, تو قرآن کی تعلیم تو حاصل کر لی اور اس پر عمل نہ کرے, اور دنیا اور اس کی زینتوں سے محبت کو قرآن پر عمل پر ترجیح دے. قرآن کہہ رہا ہے کہ یہ کام کرو, قرآن کہہ رہا ہے سادگی اختیار کرو, فرض کیجیے ابھی قرآن کہہ رہا ہے رائے خدا میں جدوجہد کرو, دنیا کی زینتیں ہمیں جو ہے سادگی سے تجمل اور ذرا ایسے کیا کہیں گے سادگی کے بل الٹ کیا کہلائے گی, عیاشی اور اس کی طرف لے آ رہی ہے. ہم جو ہے وہ سادگی کو ترک کر کے آسائش کی طرف جا رہے ہیں. قرآن کہہ رہا ہے اسراف نہ کرو, ہم جو ہے فضول خرچی پر لگے ہوئے ہیں. قرآن کہہ رہا ہے رائے خدا میں جدوجہد کرو, ہمیں نیند بہت آ رہی ہے, ہے نا, تو ہم یہ کر رہے ہیں ساری حرکتیں, تو یہ ظاہر ہے کہ قرآن کی تعلیم پر جو ہے وہ دنیاوی زینتوں کو اور دنیا کی پچسکوں کو جو ہے ترجیح دینا ہو گیا, تو ایسا شخص خدا کے غضب کا حقدار بن جاتا ہے. قرآن اس کو ایک تعلیم دے رہا ہے اور اس کا نفس جو ہے اسے دوسری طرف لے آ رہا ہے. تو جب وہ اپنے نفس کی طرف جو ہے یا اس کی دنیا بھی زینت ہے دنیا کی چکا چوند جو ہے دوسری طرف لے آ رہی ہے, تو جب جو ہے وہ دنیا کی چکا چوند کو جو ہے وہ ترجیح دے گا تو خدا اند عالم جو ہے وہ ایسے شخص پر غضب کرے گا. خدا ایسا شخص جو ہے خدا کے غضب کا حقدار بن جاتا ہے اور وہ یہود و نصارہ کے درجے میں آ جائے گا جنہوں نے کتاب خدا کے پس پشت ڈال دیا تھا. ٹھیک, ایک اور جو ہے وہ روایت ہے, ایک اور بات, مطلب یہ اتفاق سے اگر بہجت بھی اس بات کو کیا کرتے تھے, لیکن یہ دراصل رسول اسلام کے رسول کریم کے جو ہے صاحب کی پریکٹس تھی, کیونکہ الفاظ بالکل وہ نہیں ہے, لیکن کیا تھا, ہم لوگوں کا معاملہ کیا ہوتا ہے کہ ہم جو ہے وہ قرآن کو تیزی کے ساتھ پڑھا جانا ترجیح دیتے ہیں. ٹھیک ہے, قرآن کو پڑھنا اپنی جگہ ایک کار ثواب ہے, لیکن جو ہے اگر ہم اس طرح کا کوئی نظام بنا لیں جیسے کہ یہاں اس حدیث میں بیان کیا گیا, کہتے ہیں کہ اصحاب رسول کا طریقہ یہ تھا کہ 10 آیتیں رسول کریم سے سیکھتے تھے, رسول کریم سے 10 آیتیں سیکھتے تھے, اس 10 آیتوں پر غور و فکر کرتے تھے, ان کو حفظ کرتے تھے, ان کو یاد رکھتے تھے اور ان پر عمل کرتے تھے. جب ان کی پریکٹس ہو جاتی تھی, ان میں جو تعلیمات بیان کی ان کی پریکٹس ہو جاتی تھی, پھر آ کرتے تھے مزید 10 آیتیں کے لیے, یا اگلی 10 آیتیں بتا دیں, پھر اگلی 10 آیتوں کو اس طرح کرتے تھے. یعنی کہ رواج یہ تھا, طریقہ یہ تھا کہ قرآن کو پڑھا جائے, سیکھا جائے اور اس پر عمل کیا جائے. ایسا نہیں تھا کہ جو ہے وہ بس یوں ہی جو ہے وہ قرآن کو جو ہے محض اور محض جو ہے وہ پڑھا جا رہا ہے. حضرت علیہ السلام فرماتے ہیں کہ قرآن کے بارے میں خوف خدا رکھنا یہ ہمارے لیے بہت کٹھن بات ہے اور یہ ہم اپنی زندگی میں دیکھ رہے ہیں. شاید ایک بات بار بار کی جاتی ہے تو اس کی حیثیت اور حقت جو ہے وہ کم ہو جاتی ہے, لیکن ہم واقعی دیکھتے ہیں کہ اسی طرح ہے جس طرح کے اس میں بیان کیا ہے. قرآن کے بارے میں خدا کا خوف رکھنا, کہیں ایسا نہ ہو کہ دوسرے اس پر عمل کے سلسلے میں تم پر سبقت لے جائیں. اگر ہم جو ہے وہ مکتب تشیع کو دیکھیں, بہت سارے معاملات میں جو ہے وہ غیر مسلمان ہیں لیکن شیعہ نہیں, قرآن کے بہت سارے معاملات سے آگے نکلے. ٹھیک ہے نا, ٹھیک ہے, میں کہوں گا عمل میں ممکن ہے ہمارے سے آگے نہ نکلے, ہماری غیرت گوارا نہیں کر رہی کہ ہم کہیں کہ وہ عمل قرآن پر زیادہ کر رہے ہیں, شاید ہماری غیرت گوارا نہ کرے, تو اس لیے میں تھوڑا سا یہ کہہ رہا ہوں, لیکن ایسا نہیں ہے. اب کہ بہت سارے معاملات میں عمل میں بھی وہ ہم سے آگے ہیں قرآن کے, بہت سارے معاملات. ٹھیک ہے, وہ کجی ہے ہم کیا, اور وہ کجی جو ہے وہ خشت عمل گرنات مہمار گج تاثریا میر اوت دیوار کج والی کجی ہے وہ, کیونکہ وہ خشت عمل ہی غلط پڑی ہوئی تو اوپر جاتے ہیں, وہ اس کے اندر گڑبڑ ہے. لیکن ہم کہیں کہ نہیں, وہ سارے معاملات میں جو ہے قرآن کو چھوڑے ہوئے نہیں, ایسا نہیں ہے, بہت سارے معاملات میں قرآن میں ہو جاتے ہیں. اچھا, یہ تو میں نے مسلمانوں کے درمیان کر دیا اور تشیع کے. اب تمام جو ہے وہ تہذیبوں کو دیکھیں, بہت ساری تہذیبیں واقعہ ایسی ہیں, اللہ عالم کہ انہوں نے جو ہے قرآن کریم سے قصب فیض کیا ہے یا نہیں, یا یہ ہے کہ دونوں صورتوں سے, ایک صورت یہ ہے کہ انہوں نے قرآن کو پڑھا اور اس کے اندر سے اصول جو ہے نکال لیے اور ان پر عمل کرنا شروع کر دیا. ایک بات یہ ہوتی ہے, نہیں, انہوں نے جو ہے اتنی زیادہ جو ہے وہ اپنی ترقی کی کہ قرآن میں جو بہت سادہ جو باتیں بیان ہوئی ہیں ان تک کم سے کم پہنچ گئے. دنیاوی ترقی کے لیے جو طریقہ بیان کیا گیا ہے قرآن کریم میں اس تک وہ پہنچ گئے, انہوں نے جو اس پر عمل کرنا شروع کیا. تم اگر دیکھیں مسلمان اور غیر مسلموں کا معاملہ, تو اس میں ہم دیکھتے ہیں کہ مسلمان وہ سادہ طریقے جو دنیاوی ترقی کے بھی ہیں کم وقت وہ بھی نہیں اختیار کرتے قرآن کریم سے لے کر, جبکہ وہ ہمارے پاس بالکل ریڈی میڈ موجود ہے. انہوں نے شاید جو ہے وہ اپنی عقل استعمال کر کے تحقیق کے ذریعے جو ہے وہ طریقے کش کیے ہوں کہیں سے, تو یہ بہت ساری چیزیں جو ہے ہمیں اس انداز سے بھی جو ہے وہ دیکھنی چاہیے. اب جو ہے وہ رہبر معظم کا ایک بس تھوڑا سا اقتباس ہے, اس کو پڑھ کے میں گفتگو جو ہے وہ ختم کر دیتا ہوں اس موضوع کے اوپر, کیونکہ کافی شاید لمبی ہو گئی. کہتے ہیں کہ آج مسلمانوں کی حیات کے مختلف گوشوں پر نگاہ ڈالیے اور دیکھیے کہ ان میں قرآن کہاں ہے. زندگی کے بہت سارے گوشے ہوتے ہیں, اقتصاد ہے, سیاست ہے, معیشت ہے, ہمارے اخلاق ہے, انفرادی اخلاق ہے, اجتماعی اخلاق ہے, اور 50,000 شعبے. کہتے ہیں کہ یہاں سب میں ذرا نظر دوڑا کے دیکھیے قرآن کہاں ہے. کیا ہماری حکومتی مشنری جو ہے وہ قرآن پر عمل کرنے والی ہے, ایسے لوگوں پر مبنی ہے, ایسے لوگوں مشتمل ہے جن لوگوں کو کہتا ہے کہ قرآن کے حکمرانوں کو ایسا ہونا چاہیے؟ سوال یہ نشان ڈالتے آ گئے آگے. اقتصادی نظام کے بارے میں کیا ہے کہ ہمارا جو اقتصادی نظام ہے وہ قرآن پر مبنی ہے؟ لوگوں کے باہمی تعلقات کیسے ہیں؟ ارے مارے ڈال رہے ہیں بدبخت ایک دوسرے کو مسلمان کو, چھوٹی چھوٹی باتوں کے اوپر جتنا شاید وائلنس جو ہے مسلم معاشروں میں ہوتا ہے کہیں نہیں ہے. ٹھیک ہے, کیا ہے یہ؟ اس کا مطلب ہے کہ ہم نے قرآن سے کوئی سبق حاصل نہیں کیا, ہم جو ہے وہ بھائی چارے کے ساتھ رہنے کا سبق بھی حاصل نہیں کر پائے بدبخت لوگ. ہمیں سے ان کے رسوم و رواج دیکھ لیجیے مسلمانوں کیا کیسے کس قسم کے رسوم و رواج ہیں, شادی بیاہ میں کیا ہوتا ہے, ہم جو ہے خوشی کا اظہار کیسے کرتے ہیں, رات کو 2 بجے جو ہے دھماکہ کرتے ہیں, کیا ہو گیا محلے میں ڈاکو آ گئے, کیا ہو گیا, نہیں دلہن آ گئی رخصت ہو گئی, ایسا ہی ہوتا ہے نہیں ہوتا؟ یہ تو چھوٹی بالکل سامنے کی میں مثالیں آپ کی خدمت میں جو ہے وہ پیش کر رہا ہوں. اور جو آدمی بےچارہ صبح اس نے ڈیوٹی پہ جانا ہے, کام کرنا ہے, کوئی پڑھ رہا ہے, تعلق کوئی بیمار ہے, گولیاں کھا کے سویا ہے بےچارا, آپ نے دھماکہ کیا اور جو ہے اس کو اٹھا دیا, اب وہ صبح تک جو ہے آپ کو دعائیں دیتا, نماز میں اٹھ کے تو اور زبردستی بھی دعائیں دیتا. کہتے ہیں کالجوں اور یونیورسٹی میں دیکھ لیجئے کیا عالم ہے, کہاں ہے قرآن؟ کہیں نہیں. مسلمان ممالک کی خارجہ پالیسی اور ان کے دوسرے ممالک سے تعلقات میں دیکھیے, قرآن کہتا ہے کہ جو ہے نا کفار کو اپنا بلی نہ بناؤ. یہ سارے مسلمان دوڑ دوڑ کے امریکہ کو دائرے کے کفار اپنا بلی بنا رہے ہیں, اپنا سرپرست بنا رہے ہیں, اپنا دوست بنا رہے ہیں. آپ دیکھیں عالم عرب کے جتنے تعلقات مغرب سے ہیں اتنا جو ہے مسلمان ممالک سے نہیں. مسلمان ممالک کا آپ سعودی عرب میں جا کے دیکھیے, عربوں کے سامنے جا کے دیکھیے, مسلمان حقارت کی نظر سے دیکھتے ہیں, گورا چلتا ہوا آ جائے تو ایک دم سے سمٹ کے کھڑے ہو جاتے ہیں, یہ عالم ہے بالکل. تو یہ سب چیزیں جو ہے وہ اس لیے کہ ہم جو ہے وہ لوگوں کے درمیان قومی دولت کی تقسیم کے کیا حال ہے, کہتے ہیں کہ قومی دولت کو انصاف کے مطابق منصفانہ طریقے سے تقسیم ہونا چاہیے. اسلام جو ہے وہ کسی جو ہے وہ طبقاتی معاشرے کی جو ہے اجازت نہیں دیتا. ہمارے یہاں دیکھ لیجیے طبقاتی معاشرے, تمام مسلم ممالک ایک طرف انتہائی امیر لوگ ہیں, ایک طرف انتہائی غریب لوگ ہیں. کیا ہے یہ؟ اسی وجہ سے کہ ہم جو ہے وہ اپنے قومی دولت کو منصفانہ تقسیم نہیں کر سکے. اسلامی معاشروں کی انتظامیہ سے تعلق رکھنے والے افراد کے اخلاق و کردار کو دیکھ لیجیے, ہمارے سیاستدان, ہمارے بیوروکریسی, ہمارے جو ہے قرآن کا اخلاق دیکھ لیجیے. بدبخت جو ہے وہ کرپشن کر کے جو ہے وہ ڈٹ کر کھڑے ہوتے ہیں اور کہتے ہیں ہم تو ایسا ہی ہیں, کر لے جو کرنا ہے. نہیں وہ ظاہر ہی شاید لفظ کہتے ہیں لیکن ان کا طرز عمل یہی ہوتا ہے. ٹھیک ہے نا؟ اچھا پھر یہ تو بڑے لوگوں کی, کیونکہ انہوں نے انتظامیہ کا کہا ہے, ہم ویسے مجموعی طور پہ دیکھیں اپنے رویوں, یعنی ہمیں بھی جہاں موقع ملتا ہے کرپشن سے ہم بھی باز نہیں آتے, یعنی کہ چھوٹا آدمی بھی ہوتا ہے تو اسے جہاں موقع ملتا ہے وہ ادھر ہاتھ دکھایا جاتا ہے. میں عام طور پہ دوست احباب جو کوئی وہ سگنل توڑ کے بھاگ رہا ہوتا ہے تو میں پیچھے سے آواز لگاتا ہوں کہ یار زرداری کو گالی نہ دو, کیوں؟ تمہارے بس میں تو ایک سگنل توڑ سکتے تم نکل گئے سگنل توڑ کے, اس کے بس میں یہ ہے کہ سب کچھ توڑ پھوڑ کے جو ہے وہ کما لے, پورا ملک جو ہے وہ ادھر سے ادھر کر دے, اس کے بس میں وہ کر رہا ہے. تمہارے بس میں یہ تھا تم نے یہ کر دیا. تو معاملات جو ہے وہ اس طرح کے ہیں. اسلامی معاشرے کے حکمرانوں کو طرز عمل کا جائزہ لیجئے, وہاں کہاں نظر آتا ہے قرآن, عورتوں اور مردوں کے تعلقات میں دیکھیے کہاں نظر آتا ہے قرآن. اس وقت جو ہے کم از کم میں بہت یعنی کہ اپنے آپ کو ایک لحاظ سے خوش نصیب سمجھتا ہوں کہ یار آج سے 30 سال پہلے تھے ہمیں اسکول کالج ہے نا. اب تو کبھی کسی کالج جاتا ہوں تو بڑا جو ہے بڑا ڈر لگتا ہے, اس سب کو ایجوکیشن جو ہے ان میں جو ہے بڑی خوف آتا ہے کہ یہ ہمارے بچے جو ہے واقعی جہاد کر رہے ہیں. بالکل انصاف کی بات میں کہہ رہا ہوں, واقعی جہاد کر رہے ہیں. اگر یہ اپنے آپ کو جو ہے بچا کے رکھ رہے ہیں ماحول سے بہت بڑا جہاد, واقعی بہت بڑا جہاد, اور آپ کو پروردگار عالم اس کا اجر دے گا واقعی اگر جہاد کر رہے ہیں. لیکن اگر جو ہے بہہ رہے ہیں پھر میں جو ہے وہ افسوس کا اظہار کروں گا. ٹھیک ہے نا؟ خوراک اور پوشاک میں دیکھ لیجیے کیا کھا رہے ہیں ہم لوگ اور کیا جو ہے پہن رہے ہیں. لڑکے تو خیر جو پہننا ہے تو پہننا ہے, یعنی بعض اوقات تو جماعت میں اگر کہیں کھڑے ہو جائیں, آپ مسجد میں کہیں کھڑے ہو سامنے آ کے کوئی لڑکا نماز پڑھنے کھڑا ہو جائے تھوڑی پریشانی ہو جاتی ہے یار, یہ تو جیسے وہ سجدے میں جاتا ہے رکوع میں جاتا ہے تو یہ ساری مشکل ہو جاتی ہے. کیا پہننا بھائی, یہ قرآن اجازت دیتا ہے ایسے لباس کتنے ہی دیتا ہے نا, कहता नहीं भाई तुम्हें मस्जिद का लिबास पहनना चाहिए, तुम्हारा जो है वो किसी की नमाज को खराब ना करो। तो ये सारी सूरत हाल होती है। फिर कहते हैं कि जिंदगी के इन तमाम गोशों में कुरान में कहां नजर आ रहा है, मतलब मजमूनी तौर पर कह रहे हैं, हाँ कहते हैं सिर्फ मस्जिदों में, बारगाहों में रियाकारी और अवाम को बेवकूफ बनाने के लिए रेडियो पर दिखाई देता है, पढ़ा जाता है, कुरान की तिलावत होती है, सदर मुमलिकत खिताब फरमाएंगे, कुरान की तिलावत होगी, खिताब फरमाएंगे, कुरान की तिलावत होगी, हमारी टीवी की नशरियात शुरू होंगी, बेहुदा तरीन नशरियात, सबसे पहले कुरान पढ़ जाएंगे, बस में बैठ जाइए तो जो है पहले जो है वो सुबह सुबह जो है कैसेट लगा देगा कुरान को, उसके बाद फिर जो वो लगाएगा तो आप जो है वो कहते हैं कि हाँ ऐसी जगहों पर कुरान जो है वो नजर आता है। फिर फरमाते हैं कि सईद जमालुद्दीन 100 साल पहले रोया करते थे और दूसरों को रुलाते थे कि कुरान सिर्फ तोहफे देने, सजाने, मकबरों पर पढ़ने और ताकतों पर रखने के लिए रह गया है। फिर फरमाते हैं रहबर कि ये बताओ कि इन 100 वर्षों में कोई तब्दीली आई, तो उस दिन मान क्या उम्मत कुरान के लिए कुरान की ये सूरत हाल नागवार नहीं, क्या हमें नहीं बुरा लग रहा कि हमने कुरान का ऐसा अक्षर कर दिया है, बुरा लगना चाहिए हमें, हमारी तकलीफ होनी चाहिए कि हमने उस किताब हिदायत को जो हम पर परवरदिगार आलम ने नाज़िल की थी, आखिरी किताब, बेहतरीन किताब, सबसे पसंदीदा दिन परवरदिगार आलम का इस्लाम, सबसे आखिरी किताब जो है वो लास्ट एडिशन अल्लाह ताला की जो है वो किताबों का कुरान, लास्ट एडिशन जो है हमेशा कामिल तरीन मुकम्मल तरीन होता है, हमने उसके साथ क्या हासिल कर दिया। ये मामला जो है वो संजीदगी किताब लेने का है, संजीदगी किताब इसको जो है वो बरतने का है, और ये कुरान जो है वो शिकायत करेगा हमारे लाफ्री शिकायत करेंगे परवरदिगार कौम ने जो है कुरान को तारक कर दिया था, कौम ने कुरान की तरफ ध्यान देना बंद कर दिया, जो महजूरियत वाली जो आयत है महजूर कर दिया था कुरान, कुरान को तर्क कर दिया, छोड़ दिया था, कुरान की बात पर तवज्जो नहीं देते। दरअसल मजबूरियत के माने जो है वो ये है कि सुनी अनसुनी कर देना, एक बात कह रहा हूं आप जो है वो इधर सुनते हैं उधर से निकाल देते हैं, कहते हैं मजबूरियत ये कि आप जो है वो कुरान एक हिदायत दे रहा सुनी अनसुनी कर रहा है, मकबूल इसकी शिकायत करेंगे, बारह हमें जो है उन लोगों को शामिल करवा के शिकायत में रसूल करेंगे कि हम शामिल ना हो गए, हम जो है उन लोगों में से हो जो कुरान को जो है अहमियत देने वाले लोग, हम उन लोगों में से कुरान पर अमल करने वाले लोगों में। तो एक जो है वो पोर्शन गुफ्तगू था वो ये था, दूसरा दोस्त कहते हैं मैं समझता हूँ काफी है यही एक, लेकिन इनकी तरफ से क्या कहेंगे आप, कोई इसरार है कि नहीं दुआ के मसले पर भी जो है थोड़े से गुफ्तगू करें, तो अगर आप लोगों में हिम्मत है, वैसे दुआ का इतना ज्यादा मैं नहीं है चीजें बहुत ज्यादा नहीं लेकर आया हूँ, तो ये फायदा हो जाएगा कि आप लोग दुआ करने लगे जल्दी से खत्म हो ये जरा जो है वो इसमें मैं इत्तेफाक से ये मजमून जो है मैं इसको नहीं देख सकता था।
जो तर्जुमे वाली और अगर कोई तर्जुमे वाला कुरान मिलता भी है तो वो जैसे कि ताज कंपनी और एडिशन वाली, तो क्या किस तरीके से हिदायत हासिल किया, क्योंकि अभी तो पढ़ तो लेते।
देखिए कुरान पढ़ना खुद एक जो है कार्य दबाव है, कुरान की तरफ देखना भी कार्य दबाव है, मतलब कहा गया है, बल्कि यहाँ तक कहा गया है कि आपको अगर कुरान हिफ्ज भी है तब भी आप सामने कुरान करेंगे खोल कर रखें, क्योंकि सहीफे पर नजर डालना भी जो है वो इबादत है इस तरह का चीज। तो जब यहाँ मामला है तो फिर पढ़ना तो अपनी जगह है ही है, ठीक है ना, वो अपनी जगह कार्य सवाब है, वो जो है बरकत का सबब है, उसकी ताकीद की गई। लेकिन कुरान करीम पर जहाँ तक गौर फिक्र की बात रही, तदब्बुर की बात रही, उसके लिए लाजिम क्या अरबी आते हैं, लाजिम है क्या आदमी सीखे, मतलब हमारे यहाँ अब ये सिलसिला शुरू हुआ है जो कौन सा तंजीद वाला, ये बहुत अच्छा है, वाकई ने अगर इसके जरिए से कुछ तो अच्छा है, और मैंने खुद नहीं अटेंड किया कभी, लेकिन जिन लोगों ने अटेंड किया वो कहते हैं कि नहीं मुफीद है ये, कि अगर जो है आप उसको इस सिलसिले में आ जाएं 2 महीने 3 महीने के जितने भी कोर्सेज हैं वो 3 किताबें लाजम सकाइए, तो अगर जो है आप इनके कोर्स करें तो आपको काफ़ी शुद्ध बुद्ध हो जाती है कुरान के बारे में, यानी आपको जो है फिर वो ऐसा हो जाता है कि अगर अच्छी प्रैक्टिस करें, अच्छी तरीके से कर लिया تو پھر جو ہے آپ بغیر ترجمہ والے قرآن ہی پڑھیں گے تو آپ کو کافی چیزیں سمجھ میں آئیں گی. ایک پہلو جو ہے وہ یہ ہے, تو یہ ایک اچھا اقدام ہے اگر جو ہے آپ اس میں حصہ لیں. نہیں ہے تو کہیں اور سے کہیں سے بھی سیکھیں, عربی جاننا جو ہے وہ لازم ہے قرآن کے لیے. اچھا لیکن فرض یہ کہ نہیں جان پا رہے, فرض کیجیے کہ بہت مشکل ہو رہی ہے کہ ہمارے لیے عربی سیکھنا ایک مستقل زبان ہے اور ایک اچھی مشکل زبان ہے, تو اس کو سیکھنا جو ہے وہ مشکل زیادہ اس لیے بھی ہوگی کہ ہمارے یہاں رواج نہیں رہا اس کا, اور جو ہے ہم نے بہت زیادہ محنت اس کی کتابوں اور اس کی گرامر کی کتابوں کے اوپر نہیں کی ہے, اس لیے ذرا سی مشکل ہے. پھر یہ کہ اچھے ٹیچر ہمیں جو ہے دستیاب نہیں ہو پاتے, اس لیے شاید مشکل لگتی ہے, ورنہ مشکل کوئی بھی چیز نہیں ہے. آپ نے شاید پچھلے دنوں دیکھا ہو کسی جگہ قطر کی ایک بچی ہے, پاکستانی گھرانے میں پیدا ہوئی, وہیں پہ قطر میں 3 سال کی بچی ہے, اور جو ہے اس کے ابا کیونکہ قرآنی وہ تھے عربی کے اسکالر تھے, انہوں نے اس کو عربی سکھایا, وہ 3 سال کی بچی کو کھٹاکھٹ کھٹاکھٹ فصیح عربی بولتی ہے, بہت عمدہ عربی جو ہے وہ بچی بولتی ہے. تو کوئی اتنا بڑا مسئلہ نہیں ہے کہ نہیں سیکھ سکے, لیکن ظاہر ہے اس کا باپ جو ہے وہ اسکالر تھا عربی کا, اس نے جو ہے بچی کو اور محنت کی اور اس طرح کام ہو گیا, ماحول اسے ملا. ایک دو باتیں بھی کہوں گا, ایک بات یہ کہ دیکھیے ذرا تھوڑا سا اس سے اس لیے بھی یہ بات میں کہنا چاہتا ہوں کہ ہمیں اپنے کاموں کی کمزوری کا احساس بھی, اور ہمیں اس بات کا احساس بھی ہو کہ نہیں ہمیں یہ کام کرنا چاہیے. دنیا میں جتنے بھی جو ہے مفکرین اس صدی میں پیدا ہوئے ہیں, یعنی کچھ تو عرب میں پیدا ہوئے ہیں, ان کا تو مسئلہ نہیں ہے, تو عرب آتی تھی, عربی آتی تھی ان کو, مصر کے لوگ تھے مصری تھے تو عربی آتی تھی ان کو, لیکن وہاں سے باہر جو بھی لوگ تھے, خواہ وہ علامہ اقبال ہوں, خواہ جو ہے مولانا مودودی ہوں, خواہ جو ہے شہید مدارین اس طرف, ان تمام نے جو اپنے کاموں کا ایک جو ہے وہ بہت زیادہ جس کام کے اوپر اہمیت دی تھی, اپنے ساتھیوں کو لے کہتے تھے, اپنے جو ہے وہ طالب علموں کو کہتے تھے, جو ان کے سامنے تھے سننے آیا کرتے تھے لوگ انہیں کہا کرتے تھے, وہ یہ تھا کہ عربی سیکھو. اگر اسلام کو جاننا ہے تو عربی سیکھو, یعنی یہ اس کو ایک مہم کے طور پر ہمارے یہاں دینی حلقوں میں لینا چاہیے, کہ ہم جو ہے اس کو ایک مہم کے طور پر لیں. ہماری تنظیمیں جو ہے مثال کے طور پر یہ آپ کا تربیت نصاب جن لوگوں نے مرتب کیے ہیں, چاہیے کہ یہ جو ہے ایک ایسا نصاب بھی متعین کریں, ایک ایسا نصاب بھی بنائیں کہ جس میں جو ہے نوجوانوں کو عربی سکھائیں, ایک ٹیم بنائیں عربی سیکھنے والوں کی. افسوس کے ساتھ کہنا پڑتا ہے کہ دوسرے یعنی کہ مکاتب ان میں بہت عربی نام لوگ پائے جاتے ہیں, ہمارے یہاں شاید میں یہ اس کو کیمرہ چل رہا ہے کہنا نہیں چاہتا کہ گنتی کے لوگ, ٹھیک ہے نا, گنتی کے لوگ بھی نہیں ہیں جنہیں عربی آتی ہو. قرآن پڑھنا ایک علیحدہ مسئلہ ہے, ٹھیک ہے نا, لیکن عربی سمجھنا ہے دوسری چیز. میں تو ایک بات جو ہے اس نصیحت کے بات میں یہ ہے. تیسری بات جو ہے جو ذرا پریکٹیکل اس کو کر دوں, آسان کر دوں معاملے کو, جواب بھی لمبا ہو رہا ہے, کہ تفسیر پڑھیں. تفسیر پڑھنے سے بہت ساری چیزیں آپ کو جو ہے وہ سمجھ میں آئیں. اب جو ہے تفسیر نمونہ مثال کے طور پر آپ کے یہاں بہت اچھی تفسیر, بہت خوبصورت تفسیر دستیاب ہے, مارکیٹ میں بھی دستیاب ہے, یعنی کتابی صورت میں بھی موجود ہے, آپ ویب سائٹس پہ بھی جا سکتے ہیں تفسیرنمونہ.com پر, وہ بھی جو ہے آپ کو جو ہے وہ ویب سائٹ پہ بھی مل جائے گی. آپ 27 دن پوری ہیں پڑھیں, روزانہ 2 آیتیں 3 آیتیں پڑھیں, اس کی جو ہے وہ تشریح پڑھیں. عام طور پہ انہوں نے 3-4 آیتیں اکٹھی کر کے ان کی تفسیر کی ہے, تشریح کی ہے, آپ جو ہے ان کو پڑھیں. یہ بھی جو ہے قرآن سمجھنے میں جو ہے معاون ثابت ہوگی, ترجمہ بھی آپ کو وہیں سے مل جائے گا اور جو ہے وہ تفسیر بھی آپ کو ہو جائے گی. تو یہ خود تدبر قرآن, قرآن پر غور فکر کا ایک دروازہ آپ کے سامنے کھل جائے گا. تفسیر المیزان کا ترجمہ جو ہے وہ آنا شروع ہو گیا, 3-4 جلدیں آ چکی ہیں, 3 جلدیں غالباً آ چکی ہیں, تو 3 جلدیں تو یقین ہے مجھے آ چکی ہیں, اس کی بات کا مجھے چوتھی کا نہیں, مجھے یقین ہے کہ مطلب کبھی نہیں پتا, علم میں نہیں ہے میرے, لیکن 3 جلدیں آ چکے ہیں, وہ پڑھیں. لیکن یہ ہے کہ ابتدان آپ جو ہے وہ تفسیر نمونہ سے شروع کر سکتے ہیں, آپ سے پڑھیں, سادہ تفسیر ہے لیکن بہت زیادہ ایسی بھی نہیں ہے کہ آپ اسے نظر انداز کر سکے, نہیں, نوجوانوں کے لیے بہترین تفریح. اگلی
لیکن جب ہم دیکھیں گے پرانی احکام جیسے سائنس کی ترقی ہم بات کر رہے ہیں, قرآن وہ بات نہیں کرتا کہ جو عقل جانتی ہو اسے یا عقل اس تک پہنچ رکھتی ہو, یا قرآن وہ بات کرتا ہے جو عقل کے دائرے سے باہر ہے, صحیح ہے. تو جیسے آپ نے کہا کہ سائنسی ترقی کے جو علوم ہیں وہ وہاں پر پائے گئے, لیکن वो जैसे मगरबी का अपराध ने किए तो उन्होंने कुरान से वो नहीं की, लेकिन अपनी अकल की बुनियाद पर जो है ना उन्होंने उस दर्जे पर आए वो सही है। तो इस तनाजुर में और इसके अलावा ये कि जब अकल सामने हो जाती है यानी हमें नहीं समझ में आता तो फिर कोई रहनुमाई हमें दे, जैसे कुरान हमें रहनुमाई दे रहे तो उसके बाद तो हमारा अकल के दरीचे तो खुल गए ना, उसके बाद तो हमें दुनिया की तरफ नहीं चले गए हम अकल हमारी अगर। और इस बेस पे तो क्या कुरान कुरान और फिर अकल का वो फिर वो रिश्ता
नहीं देखिए एक बात जो है हमारे यहाँ थोड़ी सी इसमें बोलिए
ये कि उसमें ये कि जैसे कुरानी अहकाम है या शरीयत के जो अहकाम है हम अक्सर ये सुनने मिलते हैं कि नहीं अल्लाह के दो हुक्म है बस आपने इस तरह से चलना है या इसकी भी गुंजाइश है कि हम शुरू से चले नहीं अल्लाह हम ये कहेंगे तो भी नहीं तो भी है क्यों हम खुद ही से तदब्बुर करके कि नहीं अल्लाह नहीं है अल्लाह क्यों है ऐसा या शिर्क की तरफ तो नहीं ले जाएगा ये शिर्क के तनाजुर में तो नहीं आ जाएगा।
देखिए एक बात इससे जो आखिरी बात है इससे तो ये महसूस होता है कि भाई आप कहते हैं कि मैं एक वक्त पर आकर जो है वो तौहीद को साबित करना चाहता हूँ अपने ऊपर है ना, और मैं अभी जो है वो न्यूट्रल हो गया हूँ मैं कुछ नहीं अब मैं तौहीद को साबित करना चाहता हूँ अपने ऊपर, तो ये तो बिल्कुल ठीक है कि अकल के जरिए साबित करना है ठीक है ना, और अगर जो है वो आप बिल्कुल सादा अकल भी इस्तेमाल करें तो तौहीद बिल्कुल जो है वो क्लियर हो जाती है आपके ऊपर, मतलब उसके तौहीद तक पहुँचने के लिए यानी तौहीद से मुराद ये है कि इस कायनात का खालिक एक है ना, और उसके पास सिफात भी अकल पहचान लेती है ठीक है ना, और उस अकल की मदद जो है वो आपकी फितरत भी साथ साथ कर रही होती है तो आप तौहीद तक तो पहुंच जाते हैं यहाँ तक। लेकिन जैसे मैंने मिसाल में अपनी कहा था कि जन्नत कैसी होगी या हमें कहाँ तक जाना है मंजिल क्या है हमारी, यहां पर आकर जो है हम कुल्ली तौर पर अकल तो बता देती है अगर इस तरफ भी आए, यानी अकल जो है तीनों अहकाम की बल्कि चारों जो हमारे सॉरी चारों उसूल हैं उनकी बिल्कुल रहनमाई कर देती है, अकल हमें बता देती है कि ये कायनात यहाँ हम जो कुछ देख रहे हैं उससे जो है हम खुदावंद आलम तक पहुंच जाते हैं बल्कि खुदाए वाहिद तक पहुंच जाते हैं, फिर जो है जो कुछ हमें इस कायनात में नजर आता है बामकसद नजर आता है एक निज़ाम के तहत नजर आता है उससे हम पहुंच जाते हैं कि ये बामकसद होना निज़ाम के तहत होना का मतलब ये है कि जो है वो माज भी है हिकमत पाई जाती है इस कायनात की तकलीफ माज तक पहुंच जाते हैं, फिर ये कि परवरदिगार आलम ने जो है हमें ऐसी भी पैदा कर दिया कि जाओ भाई पैदा करके छोड़ नहीं दिया बल्कि जो है कोई ना कोई लाजमन उसने रहनमाई भी रखी हुई क्योंकि दाना आदमी का ही काम नहीं है कि वो किसी चीज को पैदा करके छोड़ दे, दाना हस्ती का ये काम नहीं है किसी चीज को ऐसी पैदा करके छोड़ देनी, दाना हस्ती का काम ये है जो पैदा करेगी तो बामकसद चीज पैदा करेगी फजूल कोई चीज पैदा नहीं करेगी, तो मकसद कहाँ है मेरा, वो मकसद मुझे जो है वो रिसालत तक ले आता है, एक पहलू जो है उसके तो ये बात आ जाए आपके सवाल के जवाब। दूसरा आप क्या कहते हैं कि अकल जो है क्या हाँ हाँ तो खुल जाती है तो वो तो अपनी सीधी सी बात इसी तरह है मतलब अकल का जो है दरीचा ज्यादा वसी हो जाता है अभी तक जो है मतलब बल्कि यूं कह लूंगा अकल से बढ़कर हमारे पास जो है बहुत सारे दरवाजे खुल जाते हैं कि अकल तो हमारी महसूसात की हद तक महसूस रहती है अब हम गैर महसूस चीजों को भी जो है वो दर्क करने लगते हैं वही के तवसुस से, क्यों इसलिए कि हम अकल के जरिए वही तक पहुंचे अकल के जरिए हम वही तक पहुंचे अब हमने वही से जैसे कनेक्शन जोड़ा अब हम जो है बिल्कुल नई दुनिया में पहुंच गए एक और दूसरी दुनिया के दरवाजे हमारे सामने जो है वो खुल गए, अगर जो है हम जो है वो अकल तक ही महदूद रहें तो ये आदि फर्ज किए कि इस तरह यहां तक रहेंगे मादे तक रहेंगे, लेकिन जैसे ही हमने अकल से हमारा आगे बढ़ी हमारी और अकल का और वही का रिश्ता कायम हो गया तो हम मादे से मावरा मामला को भी जो है वो सोचने लगे और उस पर जो है वो हमने हमारे सामने उसके भी दरवाजे जो है वो खुल गए।
इस तरह से तो इस तरह से ऐसा नहीं होगा कि इस तरह से तो हम नहीं कह सकते ना कि कुरान मजीद जो है अकल के जो है ना मावरा चीजों को बयान करता
है, नहीं नहीं हाँ नहीं ऐसा नहीं है कि सारी ऐसी चीजों को बयान करता है, जैसे मैंने मिसाल देते हुए कहा मगरिब की कि मगरिब जो है बहुत सारे सादा बातों तक जो है वो अकल के इस्तेमाल से पहुंच गया, हम बदबख्त ऐसे थे कि वो सादा बातें हमारे सामने तहरीरी सूरत में मौजूद थी किताबी सूरत में मौजूद थी हमने जो उनसे भी फायदा नहीं उठाया। ऐसा नहीं है कि कुरान में जो कुछ है वो जो है हलते मावरा है, नहीं, कुरान की बात कितने जो है बात जो है जो निशान नहीं करता है वो हलते मावरा है, लेकिन ये कि हमें जो है वही से रिश्ता जरूरत है। और इसीलिए हमारे यहाँ जो है कहा जाता है कि शरा जो है वो उन तमाम चीज़ों की तायद करती है जिन चीज़ों की तायद जो है अकल से होती है, और शरा उन तमाम चीज़ों को मुस्तरद करती है जिनकी जो है वो जिनको अकल मुस्तरद करती है, यानी सब तक जो है वो बात आगे जाती है। लेकिन जाहिर है कि वो अकल से मुराद ये है कि वो अकल, यानी अब ये वाली जुम्मे शरा के हवाले, वो अकल जो वही से मुतर
सर
कुरान
जो है वो ऐन फितरत है और इंसान की फितरत पे पैदा हुआ है, तो इंसान क्यों जो है वो फिर जो फितरत है कुरान के अंदर जो बयान किया हुआ है वो ऐन फितरत है, मतलब इंसान की फितरत के मुताबिक है और इंसान की फितरत पे पैदा हुआ है, तो क्यों ऐसा होता है कि इंसान जो है वो बहुत ज्यादा दूर चला जाता है फितरत से, मतलब कुरान से दूर चला जाता है, जबकि फितरत है इंसान भी फितरत पे पैदा हुआ है और कुरान भी है ना फितरत है, इसके मुताबिक तो जो है वो पैदाइश भी है फितरत पे हुई चाहे वो किसी भी मजहब पे पैदा हुआ हो, तो फिर भी जो है वो कुरान से दूर चला जाता है।
देखिए किसी भी मजहब पर पैदा नहीं होता इंसान, इंसान मुसलमान पैदा होता है, रसूल करीम की हदीस है ना कि हर बच्चा जो है मौलूद मुसलमान पैदा होता है, ये क्या होता है ये माँ बाप होते हैं जो कि ईसाई और यहूदी बनाते हैं हदीस रसूल करीम, तो हकीकतन भी इसी तरह है, यानी कि हकीकतन मुराद खारिज भी ऐसे ही बाहर भी ऐसे ही मालूमी तौर पर भी इसी तरह है। होता ये है कि फितरत के बारे में कहा जाता है कि फितरत खत्म नहीं की जा सकती, फितरत जो है इंसान में जो है वो खत्म नहीं की जा सकती, ऐसा नहीं हो सकता कि कोई आदमी बगैर फितरत के पैदा हो गया उसके अंदर फितरी जज्बात ही ना हो, नहीं, फितरत को मस्ख किया जा सकता है, एक फितरी जज्बे के ऊपर दूसरा फितरी जज्बा हावी हो सकता है, मिसाल के तौर पर गैरत एक फितरी जज्बा है, जो उस जमाने के अरब थे जमाने सदर इस्लाम की से पहले के, यानी जब रसूल करीम को जहूर हुआ और पैगंबर के जो है मबूस हुए रसूल करीम, तो उस जमाने के जो अरब थे उनके ऊपर गैरत की जो है वो फितरत हावी थी, जो गैरत का जो फितरी जज्बा है वो हावी था, वो क्या करते थे कि अपनी लड़कियों को दबा कर दबा देते थे, जिंदा दरगोर कर देते थे, वो कहते थे कि हमारी जो गैरत गवार नहीं करती कि ये लड़की जो है वो किसी के घर जाए, वो गैरत जो है हावी हो गई और उसने जो है वो ऊपर जो उनको अपनी औलाद से होनी चाहिए उसको जो है वो मस्ख कर दिया। वैसे भी अगर आप नहजुल बलागा में देखें तो रसूल जनाब अमीर सल्लल्लाहु अलैहि ने जो है वो इसी तरह इशारा किया है, जो बहसत नबवी के हवाले से जो गुफ्तगू है उनमें एक बात जो है यही कही है कि लोगों की जो है वो फितरत को जगाने के लिए, यानी कि एक बल्कि और भी थोड़ा और आसान कर दूं इस बात, मतलब यही बात है उसमें कहा कि फितरत को जो है बेदार करने के लिए एक ये कि हमारे यहाँ जो उलमा अकायद है वो बयान करते हैं कि इंसान के पास दो रसूल आए हैं, एक रसूल फितरी है उसके अंदर मौजूद है वो फितरत है, एक रसूल बातनी है, सॉरी रसूल बातनी का अंदर मौजूद है इंसान के वो उसकी फितरत है, एक रसूल खारजी है बाहर से आ रहा है वो क्या है नबी है। नबी क्या कहते हैं कि करते हैं, नबी का काम क्या होता है इंसान की फितरत को पॉलिश करना, ग्रूम करना, आपको पाकिजा बना देना, उसको जो है वो सामने ले आना, बेदार कर देना, जो फितरी जज्बात जो है वो खलत मलत हो गए एक दूसरे के नीचे दब गए, जो फितरत जो है वो मस्त हो चुकी है उस मस्त शुदा फितरत को जो है साफ पाक कर देना, ये दरअसल जो है रसूल का काम होता है। तो हमारे हम देखते हैं ना बसाओ का हम जरा तजर्बा करके देखते हैं कि हम जो है वो बिलफर्ज जो है किसी ऐसे माशरे में चले आए या कुछ ऐसे दोस्तों के साथ बैठना शुरू कर दें जो अच्छे दोस्त नहीं है, दीनदार नहीं है, लफंगे पड़ती है और जो है वो मुख्तलिफ किस्म की ओबाश है पड़ती है, मतलब जो भी उसको लफ्ज है में कुछ किसी और तरफ जा रहा था, बाद अवकात ऐसा होता है कि जैसे हम फंस गए कि किसी जो है वो दो दिन किसी ऐसे साहब से मिलना पड़ा जिनका कारोबार था, वो बस बैठे हुए कारोबार की बातें कर रहे हैं, उनके पास जितने मुलाकात करने वाले हैं वो भी कारोबार की बात कर रहे हैं, वो ये कर रहे हैं वो कर रहे हैं, आदमी कहता है कहाँ आगे फंस गया यार मैं, ये तो कारोबार के अलावा कुछ सोचता ही नहीं है, तो खुद जरा आदमी वहशत सी तारी होने लगती है। बस अवकात ऐसे दोस्त होते हैं कि आप जो है उनके दरमियान बैठते हैं तो आप भी अपने आप को जरा महसूस करते हैं कहाँ फंस गया हूँ मैं, और अगर जो है उनके असर में आ जाए तो आप जो है वो जरा सा अपने आप को उन्हीं जैसे बना लें और फिर एक दिन आपने आप जो है वो आकर 200 के दरमियान बैठे फर्ज कीजिए, तो आप यहां पर अनकंफर्ट महसूस करेंगे। आपकी सोहबत आपने 10 दिन जो है उबाश लोगों में रहे, गलत सोहबत के साथ रहे, जब जो है 10 दिन बाद आप आके अच्छी सोहबत के लोगों के साथ बैठेंगे तो आपको जरा इनकी बातें अजीब अजीब लगने लगेंगी। पहले उनकी बातें अजीब लग रही थी, 10 दिन वहां बैठने के बाद आपको इनकी बातें अजीब लगने लगी, कह रही किस किस्म की बातें करते हैं, कौन सी दुनिया में रहते हैं लोग, ये क्या हुआ। ये हुआ कि वहां बैठने के नतीजे में, उनके साथ नशस्त बर्खास्त के नतीजे में आपके अंदर जो था ना बातें, उसके अंदर भी जो है वो मैल कुचैल जो है वो दाखिल होना शुरू हो गया। वो दिल में जो है वो दिल पर जो है सैड डॉट जो हदीस में भी बयान हुआ जनाबी मीर की, वो पढ़ना शुरू हो गए। अब उसने जो है आपके कल्ब को जो है मस्क करना शुरू कर दिया, आपकी फितरत को मस्क करना शुरू कर दिया। और जब आप 10 दिन बाद इन दोस्तों के दरमियान आए तो हम यहाँ पर आके थोड़ा सा अजनबी महसूस कर रहे हैं अपने आप। तो ये तजर्बा कभी कीजिएगा नहीं, लेकिन यह है कि इसको जरा गौर करें, इसी तरह होता है। और कभी मजबूरी के आलम में कभी कभी हो भी जाता है तजर्बा। ये फर्ज कीजिए कि इम्तिहान की तैयारी कर रहे हैं और इम्तिहान जो हम जिस क्लास में दे रहे हैं, जिस दर्जे में दे रहे हैं, वहां पर हमारे अपने दोस्त है ही नहीं, वो लफंगों के दरमियान या ऊट पटांग लोगों के दरमियान या लफंगे ना भी हों तो हमसे मुख्तलिफ अकदार रखने वाले लड़कों के दरमियान हमें बैठना पड़ रहा है, स्टूडेंट्स के दरमियान बैठना पड़ रहा है। तो वहां पर जो कुछ बातें होती हैं, वहां पर जो कुछ भी सोहबत होती है, वहां कुछ जो है वो हम पर संदाज होना शुरू होती है। फिर हम जब अपने दोस्तों में आते हैं वापस इम्तिहान के बाद तो जरा इनको अजीब अजीब सा ना, तो इस तरह पूरी जिंदगी हमारी इसी तरह की होती है। माशरों का मामला भी ऐसा ही है कि जो है वो बाद माशरे में बिल्कुल जो है वो मस्त कर देते हैं हमारे फितरत को। तो फिर हम जब अच्छे माशरे में आते हैं तो यहाँ आकर जरा हमें तकलीफ होती है, जरा मुश्किल होती है यहाँ सेट होने में, तो फितरत मस्त हो जाती है। हम भी आए हैं या पुरानी तालीमात है फितरत को जो है वो मस्त होने से बचाने के लिए और मस्त शुदा फितरत को जो है वो साफ करने के लिए। हाँ, अब ये मुझे नहीं पता टेक्निकली इसमें मतलब क्या फर्क है, लेकिन ये जाहिर है कि वो फितरत आपकी असरअंदाज होती है ना आपके नफ्स के ऊपर, तो वो फिर जो है वो हाँ ये असल में हमें शायद इसलिए थोड़ा सा लगता है कि हम पर कोई अजाब उजाब इस तरह का नहीं आता है, हरकतें हमारी उससे ज्यादा खराब होती है, ठीक है ना। शायद ऐसा महसूस होता है कि अजीब अजीब सी बातें कर रहा है, तो मुमकिन है उसमें एक बात यह हो कि जिस यानी कि वो जो बादपाम का तस्करा हुआ ना कि उन्होंने ऐसा किया तो ऐसा हो गया ऐसा हो गया, तो हम तो बस एक ही सतर में पढ़ रहे हैं ना, एक सतर में उनका अमल पढ़ रहे हैं, दूसरे सतर में उनको दी जाने वाली जो है वो अजाब पढ़ रहे हैं, तो हम कहते हैं कि जल्दी से आ जाता है ना, ऐसा कुछ महसूस होता है। लेकिन नहीं, शायद वो जो है वो बरसा बरस की कहानी है जो हमें जो है वो चंद सफों में या चंद सतर में जो है वो लिखकर बयान कर देगी, तो हमें थोड़ा सा अजीब तो लगता है कि इतनी जल्दी कैसे हो गया। मुमकिन है कि तस्वुर जो है वो इस तरह का जो है वो आता हो, लेकिन उसका वजह ये कि हम जो है उसको तफसील के साथ ही पढ़ें, अगर जो है गौर करेंगे फिर वो तफसील के साथ पढ़ेंगे इंशाल्लाह जो है बहुत सारी चीज़ें बिल्कुल क्लियर हो जाएंगी कि नेचुरली ऐसा ही होना चाहिए और ऐसे ही। हाँ वो जाहिर है कि हमारा मिजाज है और हम जिस गुजरे हैं तारीख है ना, जिस तारीख से हम गुजरे हैं, और फिर यह है कि उसका असर है, और फिर यह है कि बात पूरा एक जो कुल्ली बात है कि जो शायद अहदीस में भी है कि जो उसमें जो मोमिनीन की खसूसियात बयान की हैं, जो मोमिनीन की आला खसूसियात हैं, उनमें जो है वो जो पूरा उतरने वाली हस्तियाँ हैं वो अहले बैत अलैहिस्सलाम ही हैं। उनके लिए भी जो है बहुत सारे लोग उसको जो है वो तस्करा करते हैं, लेकिन आमतौर पर हाशिए में जो लिखी गई है उसमें वैसे भी शायद की तस्वीर हो उसमें भी इसी तरह है, लेकिन मजमूई तौर पर हमें जो इससे पैगाम अक्स करना चाहिए वो ये है कि ये खाली उनकी खसूसियात नहीं बल्कि ये खसूसियात हमें भी पैदा करने की चाहिए। ऐसा नहीं है कि उनसे मुख्तस होंगी, नहीं, ये खसूसियात अपनी स्टेज पर जो है हमें भी जो है अपने अंदर पैदा करनी चाहिए, महज जो है उनका जो है वो सुनकर खत्म ना कर दूंगा। ठीक है जनाब, ये तो खत्म हो गया, 3:20 पर खत्म करने को कह रहे हैं, मुझे 3:18 तो मेरे पास होने चाहिए 15।
يا رحمتك يا أرحم الراحمين.